بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الصلاة والسلام على أشرف الأنبياء والمرسلين وخاتم النبيين أبي القاسم محمد، ثم الصلاة والسلام على أهل بيته الطيبين الطاهرين المعصومين، أما بعد. برادران، اسگری اسٹوڈنٹس آرگنائزیشن پاکستان کے مرکزی کنونشن میں یہ ایک انتہائی اہمیت کا حامل پروگرام مذاکرہ کہ جس میں ہمارے وطنی عزیز کے تنظیموں سے وابستہ اور بزرگ شخصیات یہاں پر حاضر ہیں. محترم جناب ناصر عباس شیرازی صاحب مرکزی ڈپٹی سیکرٹری جنرل ہیں مجلس وحدت مسلمین پاکستان، محترم حجۃ الاسلام والمسلمین قبلہ و کعبہ مولانا حسن صلاح الدین، حجۃ الاسلام والمسلمین مولانا امیر مقصود علی ڈومکی صاحب، پروفیسر ڈاکٹر زاہد علی زاہدی صاحب، محترم ڈاکٹر کرم حسین ودھو صاحب اور محترم مولانا دوست علی سعیدی صاحب. یقیناً اسٹوڈنٹس کے لیے، شاگردوں کے لیے یہ پروگرام انتہائی قابل قدر ہے، قیمتی ہے، اور جو موضوع جس کے تحت ہمارا کنونشن ہے فکر توحید کے حوالے سے، اسی سے قصب فیض کرتے ہوئے مذاکرے کا عنوان ترتیب دیا گیا ہے، توحیدی فکر کی تبلیغ اور پھیلاؤ میں حائل رکاوٹیں اور ان کا حل. بہت غور سے سماعت فرمائیے گا. ہمارے بزرگان کے آرا میں تمام بزرگان جو حاضر ہیں تہ دل سے مشکور ہوں کہ انہوں نے اپنا قیمتی وقت نکالا اور اپنے قیمتی وقت میں سے کچھ گھڑیاں مکتب اہل بیت علیہ الصلوۃ والسلام سے وابستہ نمائندہ تنظیم جو تقریباً پچھلے 50 برس سے خدمات سر انجام دے رہی ہے، جوانوں کی تعلیم اور تربیت کے لیے سرگرم عمل ہے. یہ فکر توحید کے حوالے سے جو مذاکرہ ہے، موجودہ صورتحال، یہ ایام جن میں ہم اور آپ زندگی گزار رہے ہیں، محافل میں، مجالس میں، ممبر سے، کچہریوں میں بہت ایک شور برپا ہے. بہت سے مغالطوں کو جنم دیا گیا ہے، بہت سی باتیں توحید فکر کے خلاف پھیلائی گئی ہیں، عام کی گئی ہیں، خطیبوں کو ذریعے، شعراء کے ذریعے، حتیٰ کہ ممبر پر آنے والے کچھ افراد کے ذریعے. نتیجہ یہ نکلتا ہے کہ ذہن منتشر ہوتا ہے کہ حقیقی توحیدی نظریہ کیا ہے، اس قسم کی تبلیغات جڑ پکڑ چکی ہیں، اس قسم کی گفتگو ہو رہی ہے کہ جو ہمارے عقائد کو، ہمارے بنیادی نظریات کو مسخ کر رہی ہیں. میں گفتگو کا آغاز، چونکہ ہمارے اس پینل میں تشریف فرما بزرگان میں سے इंतहाई बुजुर्ग शख्सियत के ब्लॉकाबा मौलाना हसन सलाहुद्दीन तशरीफ फरमा है। सबसे पहले उनकी बारगाह में अर्ज करूंगा कि मकतब अहले बैत के हवाले से बुनियादी तौहीदी फिक्र तौहीदी नजरिया क्या है और क्या होना चाहिए, इस पर मुख्तसरन अपनी गुफ्तगू का आगाज करें और रोशनी डालें ताकि हम गुफ्तगू को आगे बढ़ा सकें। किबला काबा मौलाना हसन सलाहुद्दीन साहब।
सबसे पहले मोहतरम हजरात से जो यहाँ तशरीफ फरमा है इजाजत लेके इस मौजू के बारे में चंद जुमले अर्ज करना चाहूंगा, उसके बाद रोशनी बाद में हर हर जुज पे हर शोबे पे डाली जाएगी। तौहीद के मुकाबिल में शिर्क और कुफर है। मकतब अहले बैत में जितनी तवज्जो तौहीद पे दी गई है वो किसी और मौजू पे नहीं दी गई, चाहे इंसान की फिक्र हो या इंसान का अमल हो। तमाम के तमाम रफ्तार और किरदार और जो भी हो इसका महवर तौहीद होना चाहिए। तौहीद के मुकाबले में कुफर है वो माना है आम और शिर्क है वो भी कुफर के माना है। इसकी अहमियत तो मतलब तौहीद में इतनी वाज़ेह है इसकी अहमियत कि अगर हम आइमा अलैहिस्सलाम से वारिद रिवायात का मुताला करें तो तौहीद के अलावा यानी हमारे मजहब में जो तौहीद की अहमियत है इसके अलावा बाकी मजाहिब में कहीं ऐसी अहमियत नजर नहीं आती। एक किताब बतौर नमूना है तौहीद सदूक अलैहिर्रहमान जिसमें तमाम आइम्मा अलैहिस्सलाम से मरवी रिवायात हैं तौहीद के बारे में। ये तौहीद के बयान के लिहाज से एक ऐसी किताब है जिसका कोई मुकाबला नहीं कर सकता कोई भी, न कोई मजहब न कोई किताब। इसकी अहमियत अपनी जगह है लेकिन इससे हम हमारे लिए ये है कि हमें ये जानना चाहिए कि तौहीद ही क्या है। तौहीद के मुकाबले में कुफ्र और शिर्क है तो कुफ्र और शिर्क क्या है? वाज़े है जो तौहीद में शामिल नहीं है और कुफ्र शिर्क में शामिल है। कुफ्र शिर्क के भी दर्जात है, जरूरी नहीं है कि और कुफर का इंतकाब करता है। तो हमें इसकी मर्ज और हुदूद पहचानना चाहिए कि तौहीद के मर्ज और हुदूद क्या है और शिर्क और कुफर की मर्ज और हुदूद क्या है। ये इंशाल्लाह आयशा बारे बारे पे हम इसमें रोशनी डालेंगे। अरे मैं इसी में इतवा करता हूँ क्योंकि मुख्तसर की कैद लगाई गई है लिहाजा इससे और मुख्तसर तो नहीं हो सकता।
शुक्रिया कबला। हम देखते हैं कि मौजूदा हमारे समाज और मुआशरे में ये तौहीदी फिक्र की तबलीग और फैलाव में हाल जो रुकावटें हैं क्या रुकावटें हैं, किस किस्म की रुकावटें हैं कि एक इस्लामी और मुसलमान समाज और मुआशरे में तौहीद जो हमारा असासी अकीदा है वो सही क्यों नहीं बयान किया जा सका। हजारों बल्कि लाखों मेंबरों के होते हुए, हजारों लाखों खुतबा और उलमा के होते हुए और आज़ादारी जैसी अजीम नेमतें उज़्मा के होते हुए तौहीदी फिक्र अपने सही खदोखाल, सही सूरत और अंदाज में क्यों नहीं पनप सकी। किस वजह से हमारे तौहीदी नज़रियात मुगालतों का शिकार हो गए। अगर इस किस्म की कुछ रुकावटों पर मैं कोशिश करूंगा कि क़िबला काबा मौलाना मीर मकसूद डोमकी साहब की बारगाह में अर्ज करूं कि वो मुख्तसरन अगर इस पर रोशनी डालें कि क्या रुकावटें हैं, क्या मसाइल हैं कि तौहीदी फिक्र नहीं पनप सकी हमारे समाज और मुआशरे में।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। मैं क़िबला मोहतरम की बात को आगे बढ़ाऊंगा कि तौहीद के दो पहलू हैं। एक इनफरादी तौर पे ये कि मैं खुदा का बंदा हूँ, वो मेरा खालिक है, वो मेरा मालिक है, मेरी ज़िंदगी उसी की इताअत में गुजरेगी और वो वहदहू ला शरीक है, उसका कोई सानी नहीं है और वो लम यलिद वलम यूलद, ये जो कुल हुवल्लाह में सूरह तौहीद में जो तफसील और सिफात बयान की गई हैं मैं उन सब पे ईमान रखता हूँ। जो बंदा खुदा का बंदा होता है, जो इंसान खुदा का अब्द होता है, खुदा का बंदा होता है, वो फिर गैर खुदा के आगे नहीं झुकता, न पेट के आगे झुकता है, न शिकम परस्त होता है, न शहवत परस्त होता है, बल्कि वो खुदा परस्त होता है। ये इनफरादी तौहीद है। एक तौहीद का मफहूम इज्तिमाई है कि मेरी इज्तिमाई ज़िंदगी उस निज़ाम के तहत गुजरेगी जो खुदाई निज़ाम है। मेरा मुआशरा चूँकि इंसान बुनियादी तौर पे एक इज्तिमा से ताल्लुक़ रखता है और इज्तिमा के बगैर इंसान का रहना नामुमकिन है, लिहाजा मुझे ऐसा इज्तिमा चाहिए, मेरी इज्तिमाई ज़िंदगी ऐसी होनी चाहिए जो खुदाए वाहिद की इताअत और बंदगी में गुजर रही हो। बहुत सारी मुआरिज कुव्वतें हैं इस दुनिया के अंदर जो खुदाए वाहिद के निज़ाम के मुकाबले में अपना मसनूई निज़ाम जिन्होंने कायम किया हुआ है, जिसे कुरान करीम ने तागूत का नाम दिया है। कुरान करीम ने जहाँ तौहीद का जिक्र किया है वहाँ तौहीद की जो मुआरिज कुव्वतें हैं उनका भी तज़किरा किया है। जैसे कुरान करीम की एक आयत है सूरह नहल में, लकद बासना फी कुल्ले उम्मतिन रसूलन अन इबदुल्लाह वजतनबु तागूत, हमने हर उम्मत में एक रसूल भेजा और वो रसूल ये पैगाम लेकर आया था कि तुम खुदा के बंदे बन जाओ और तागूत का इनकार करो। देखें, अंबिया की दावत का जो मरकज है वो तौहीद है, दीन की रूह का नाम तौहीद है। अल्लामा इकबाल रहमतुल्लाह अलैह ने इसी तौहीद को मुख्तलिफ अपने अशआर में मौजू-ए गुफ्तगू बनाया, कहा मा सिवल्ला रा मुसलमान बंदनीस पीश फिरौनी सरिश अफकंदनीस, मुसलमान वो है जो खुदा के आगे तस्लीम हो और वो गैर खुदा के सामने नहीं झुकता, चाहे वो फिरौन ही क्यों ना हो वक्त का। तो ये तौहीद जो मुआशरे के अंदर होनी चाहिए, बदकिस्मती से हमारे मुसलमान मुआशरे में वो तौहीदी रूह नहीं है जो तौहीदी रूह दीन इस्लाम ने और अंबिया इलाही ने हमें समझाई। आप देखें कि मक्का मुअज्जमा में सैयदुल अंबिया ने जो तौहीद समझाई थी वो तौहीद इतनी रूह उसकी मजबूत थी कि वो पूरे मुआशरे के अंदर इनकलाब का पैगाम लेकर आपके असहाब मैदान में आते थे, वो तकलीफें सहते थे, वो मुश्किलात बर्दाश्त कर लेते थे। लेकिन इसका जो है वो हमारे यहाँ बहुत ज़्यादा उसका फुकदान है। लिहाजा सबसे पहले तो हमें नज़रिए तौहीद को बहुत ज़्यादा वाज़ह करने की ज़रूरत है, इनफरादी अंदाज में भी, इज्तिमाई अंदाज में भी। जो आपने मुआरिज़ कुव्वतें बताई हैं मैं दो हवालों से कहूँगा। एक तो वो लोग हैं हमारे मुआशरे के अंदर जो तौहीद पर हमला आवर हुए हैं, जिन्होंने मुख्तलिफ अंदाज से शिया मुआशरे के अंदर तौहीदी जो नज़रिया है, जो तौहीद की तफसील है, जो मकतब आले मोहम्मद ने बयान की है, जो कुरान करीम ने बयान की है, उस पे हमला आवर हैं, हमें उस पे भी तवज्जो रखने की ज़रूरत है। और मजमूई तौर पे जो तौहीदी निज़ाम है और जो तौहीदी मुआशरा है, जो तागूत के इनकार पे मबनी है, जो खुदाए वाहिद की बंदगी का दर्ज देता है, हमें उस पे भी तवज्जो करने की जरूरत है। सबसे पहले हमें सही तौर पे तौहीदी निजाम और तौहीदी फिक्र को आश्कार और उसको वाजे करने की जरूरत है, फिर उसके मुकाबले में वो जो रुकावटें हैं और जो उस पे हमले हैं उसका मुकाबला करने की जरूरत है।
नवाज़े शुक्रिया क़िबला। हमारा समाज और मुआशरा जिसमें अच्छी खासी तादाद हाजियों, नमाजियों और दीनदार अफराद की है, उस समाज उस मुआशरे में एक तौहीद के हवाले से जो उमूमी तबलीग होती है वो अक्सर हम एक कुछ इस्तलाहें हैं, कुछ अल्फाज हैं जो सुनते हैं, हम चाहते हैं कि वो हमारे जवानों के जहन में थोड़े वाजे हो जाएं। मैं गुजारिश करूंगा किबला प्रोफेसर डॉक्टर जाहिद अली जाहिदी साहब से, मसलन दो लफ्ज हमें उमूमन सुनने को मिलते हैं जब कोई तौहीद परस्ती की बात करता है तो वो अक्सर उसकी जुबान पर एक फतवा होता है शिर्क का। अगर किसी ने ताजीम कर दी भाई शिर्क हो गया, अगर कोई थोड़ा झुक गया शिर्क हो गया। अक्सर ये शिर्क की फतवों की जद में हमारा समाज और मुआशरे के अकीदतमंद अफराद होते हैं। और दूसरा एक इस्तलाह इस्तेमाल की जाती है बिदअत। नामनेहाद जो तौहीद के ठेकेदार हैं वो आपके हर अमल को वजाहत होनी चाहिए, इसको आम किया जाना चाहिए कि शिर्क कहां लागू होता है, बिदअत किसे कहते हैं। अगर इन दो अल्फाज की वजाहत हो जाए तो जवानों का काफी जहन जो है ना वो साफ और क्लियर हो जाएगा इंशाल्लाह।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। बहुत शुक्रिया। देखिए जैसे आपने कहा कि लोग हाजी जो हज करने के लिए जाते हैं, जो उम्रा करने के लिए जाते हैं, वो वहाँ से आब जमदम लेके आते हैं, खजूरें लेकर आते हैं और इसके अलावा चाइना की बहुत सारी चीज़ें लेकर आते हैं। इमाम काबा और खाना काबा के अलावा ज़्यादातर चाइना की चीज़ें हैं वहाँ, उसके साथ कुछ अल्फाज भी लेकर आते हैं, शिर्क बिदअत माफी फ़ायदा, तो इस तरह की चीज़ें वहाँ बहुत चलती हैं। और मुसलमानों को एक तो वीज़ा देके वो वहाँ बुलवाते हैं पहले दुनिया भर के मुसलमानों को, उन मुसलमानों में शिया भी हैं, बरेलवी भी हैं, हर मसलक के लोग हैं ज़ाहिर है। और जब वहाँ जाते हैं वो जन्नतुलबकी में अगर जाने की कोशिश करते हैं तो वो भी शिर्क है, बिदअत है, माफ़ी फ़ायदा। पैगम्बर के रोज़े की तरफ अगर ऐसे हाथ उठा लें तो बाद अगर कंधे से पकड़ के वो वापस घुमा देते हैं, क़िबला क़िबला इधर क़िबले की तरफ दुआ करो। तो असल में एक ख़ास वहाबी थिंकिंग है, थॉट है जो वहाँ पर गालिब है और उसकी वजह से आप देखें दुनिया के दीगर मुसलमानों को वह शिर्क समझते हैं या वो काफिर समझते हैं या बिदअती समझते हैं और तवस्सुल को भी जायज़ ही समझते हैं उनमें से बहुत से लोग। हालांकि ख़ुद जो अहले हदीस के मकतब फ़िक्र है उनके जो बानी हैं इमाम इब्ने तैमिया वो भी तवस्सुल के कायल थे, तवस्सुल उनके यहाँ भी जायज़ है लेकिन जिस तरह से उसको आजकल प्रोजेक्ट किया जा रहा है, प्रमोट किया जा रहा है तो ऐसा लगता है कि तवस्सुल भी उनके यहाँ कोई चीज़ नहीं है और वो कहते हैं जी खुदा से मांगो बस। लेकिन मैं उसके साथ एक चीज़ का और इजाफा करना चाहता हूँ जो इससे पहले सवाल था कि ये बात भी हकीकत है कि हमारे माशरे में ओवरऑल मुस्लिम माशरे में और हमारा माशरा पाकिस्तान का माशरा या और स्पेसिफिक करके मैं अर्ज़ करूँ शियों का माशरा उसमें तौहीद बहुत कमज़ोर हो गई है और बहुत सारी चीज़ें ऐसी हैं। अभी आपके यहाँ तीन चार नारे लगे, नारे तकबीर की आवाज़ कमज़ोर निकलती है, नारे हैदरी की आवाज़ तेज़ निकलती है, यह है या नहीं है? अभी मौलाना फरमा रहे थे कि जी आइमा तहरीर ने सबसे ज़्यादा तौहीद पे जोर दी, नहजुल बलागा के खुतबात पे जिस लेवल की तौहीद है, आइमा तहरीर से आने वाली दुआएं और मुनाजात उनमें जिस लेवल की तौहीद है, तो हमारा माशरा इस्लाम मकतब तौहीद है, पूरे का पूरा दिन तौहीद के गिर्द घूमता है, बाकी तमाम अकायद जितने भी हैं वो तौहीद की वजह से है। नबूवत और रिसालत इसलिए है कि अल्लाह ने नबी और रसूल बनाया है, इमामत और विलायत इसलिए है कि खुदा की तरफ से ये इमामत और विलायत है, आसमानी किताबें इसलिए हैं कि वो अल्लाह की नाजिल की हुई किताबें हैं। ये सारी चीज़ें पलट के तौहीद की तरफ जाती हैं ना, फिर हमारे माशरे में तौहीद इतना कमज़ोर क्यों है? एक इमाम बारगाह में गया मैं कराची में, बहुत बड़ा सा ग्राउंड है और बहुत बड़ी दीवार है, उस दीवार पे शुरू हुआ यहाँ से लब्बैक या रसूलल्लाह, लब्बैक या हुसैन, करते करते लब्बैक खामेनाई, यहाँ से लेके वहाँ तक काफ़ी लिखा हुआ है। अगर कुछ नहीं लिखा हुआ है तो अल्लाहुम्मा लब्बैक नहीं लिखा हुआ है। हम भी तो मौका दे रहे हैं ना। तो हमारे माशरे में आप गौर करें कि तौहीद कैसी है। या हम एक मजलिस थी किसी की इस्ताले सबाब की, तो मैंने शुरू कर दी इससे तौहीद और शिर्क की बहस कि शिर्क की कितनी मजम्मत है इस्लाम में। वमन युशरिक बिल्लाह फकअन्नमा खर्र मिनस्समा, जो जिसने खुदा के साथ किसी चीज़ को शरीक किया वो ऐसा है जैसे आसमान से ज़मीन पे आके गिर गया। कुरान ये कह रहे इन्नल्लाह ला यग़फिरु अन युशरिक बिही, खुदा शिर्क को माफ़ नहीं करेगा, वो यग़फिरु दून ज़ालिका लिमन यशा, इसके अलावा जिस चीज़ को चाहेगा वो माफ़ कर देगा। इतनी ताकीद है। इन्न शिर्क लज़ुल्म अज़ीम, शिर्क को एक अजीम जुल्म कहा गया है। लेकिन आप ये देखिए कि हमारे यहाँ बहुत से अल्फाज ऐसे चल रहे हैं, मिसाल के तौर पर लफ्ज है अलहक, उलमाए कराम बैठे हुए उनके सामने क्या अर्ज करूं मैं, अलहक अगर आप अलहक कहेंगे इससे मुराद है खुदा बंदे आलम। अगर सिर्फ अलहक कहेंगे तो इससे मुराद खुदा है। लेकिन आपके यहाँ ये लफ्ज जो है वो और बहुत से जगहों पे इस्तेमाल हो रहा है। आपके ऐसे जाकिरीन है जो कह रहे हैं कि आई मैं कहीं इनको रब कह सकते हैं, रब का मतलब तो तरबियत करने वाला है, परवरिश करने वाला है, जबकि अगर कहा जाएगा रब सिर्फ रब तो इससे मुराद खुदावंद मुताल है रब। हाँ अगर रब के साथ कुछ और लगा दिया जाए रब उल इबिल तो इसका मतलब होगा ऊंट का तरबियत करने वाला, लेकिन खाली रब कहा जाएगा इससे मुराद खुदा होगा। तो या ऐसे कलाम, ऐसी शायरी हो रही है, ऐसी मनकबतें, खास तौर पर मनकबतें, आप किसी एक मनकबर खां की अगर एक पूरी सीढ़ी उठाएंगे उसमें एक दो अशार लाजमन ऐसे होंगे जो तौहीद के खिलाफ होंगे, ऐसे जुमले उसके अंदर होंगे जिसे तौहीद पर जर पड़ रही होगी। तो ये इस तरह की चीजें जब आप पेश करेंगे दुनिया के सामने और आप अपनी तौहीद को नहीं बचाएंगे तो लोगों को ये शक व शुबा होगा कि शियों के यहाँ तौहीद कमजोर है। हालांकि तशय्यों में जो तौहीद है, मकतब तशय्यों में जो नजरियात और अकायद हैं तौहीद के बारे में, वो बहुत वाज़े बहुत क्लियर है। लेकिन जो अवामुन्नास में बाज़ जाहिल ज़ाकरीन की वजह से ये चीज़ें कमज़ोर हो गई और हम मौका दे रहे हैं दूसरों को कि वो हमारी तरफ उंगली उठाएं, और फिर बाज़ औक़ात ज़िद में आके करते हैं, बाज़ औक़ात ज़िद में आके करते हैं। एक मजहब है बलूचिस्तान में, मौलाना जानते हैं, जिक्रियों से एक दफा बात हो रही थी तो पता चला जिक्रियों के नजदीक नमाजी बहुत ही बुरे लोग होते हैं, सबसे बुरा अगर कोई होता तो नमाजी होता है। अच्छा तो थोड़ी देर जब उससे बातचीत हुई, एक कैंप होता था एक जमाने में, तो मुझे अंदाजा हुआ कि नमाजियों से जो इनको इतनी नफरत है, इतनी चिड़ है, उसकी वजह यह है कि कुछ मौलवियों ने उनके मराकज पर हमला किया, उनको नुकसान पहुंचाया। वो जो लोग थे वो नमाज पढ़ने वाले थे असल में और नमाज की ताकीद करने वाले थे, और वो उनको कहते थे ये नमाज नहीं पढ़ते,
नतीजे में वो नमाजियों के मुखालिफ,
यस नतीजे में वो नमाजियों के मुखालिफ हो गए। तो इस वक्त जो वहाबियत के अलगार शियों की तरफ हुआ तो शिया जो है वो तौहीद को छोड़ के विलायत की दिफा में लग गए, जबकि तौहीद भी हमारे अकायद में शामिल है, इमामत विलायत भी हमारे अकायद में शामिल है।
सही फरमाया,
बहुत शुक्रिया।
अगर बड़ी नवाजिश आपकी, मगर मेरे ख्याल में जो मैंने एक गुजारिश की थी, मसलन मुशरिक और बिदअती, मुशरिक बिदअती, मुशरिक बिदअती, अक्सर इस किस्म की जो भरमार है हमारे मुआशरे में, मोहतरम प्रोफेसर करम हुसैन हुदू साहब, अगर थोड़ी इसकी भी आप वजाहत फरमा दें कि आखिर इस क्या मुसलमान भी मुशरिक हो सकता है, कैसे पता चले कि कहाँ से शिर्क शुरू होता है, हमारे किसी बोलचाल के जरिए, किसी रवैये के जरिए, किसी अमल के जरिए, अगर हम कहते हैं कि ये मुसलमान शिर्क कर रहा है, ये शिया ये सुन्नी मुशरिक बन गया है, तो क्या मुसलमान शिया ये सुन्नी भी मुशरिक बन सकता है, बन सकता है तो कैसे बन सकता है। अगर कोई हुदूद और उसकी अबआद हम बता दें कि यहाँ से फिर शिर्क में इंसान दाखिल हो जाता है, थोड़ी सी इसकी वजाहत हो जाए ताकि جوانوں کا ذہن کلیئر ہو جائے.
بسم اللہ الرحمن الرحیم. استاد اخلاق صاحب نے بہت اچھا سوال اٹھایا ہے, کیونکہ یہ کانسیپٹ ہے کہ مشرک جو ہے وہ مسلمان نہیں ہو سکتا. حالانکہ سورۃ یوسف میں آپ پڑھیں گے وما یؤمن اکثرہم باللہ الا وہم مشرکون, یعنی اکثریت جو ہے لوگوں کی دعویٰ کرنے میں مومن ہیں لیکن در حالانکہ وہ مشرک ہیں. اب یہ مشرک ہم کیسے بنتے ہیں؟ فار ایگزامپل کسی ڈاکٹر نے ہمارے بچے کی ٹریٹمنٹ کی علاج کیا, وہ بچہ مرنے کے قریب تھا, تو ہم کہتے ہیں کہ اگر یہ ڈاکٹر نہ ہوتا تو میرا بچہ مر جاتا. حالانکہ یہ جو ہے کسی کو زندگی دینا, کسی کو شفا دینا, یہ اللہ کا کام ہے. دیکھو توحید قرآن دیکھیں کہ اس میں ہے کہ فائزہ, حضرت ابراہیم کہتا ہے جو قرآن مجید میں اس کا قول اللہ نے نقل کیا ہے, فائزہ مرست فہو یشفین, جب مریض میں ہوتا ہوں تو شفا وہ دیتا ہے. اس کا مطلب ہے مرض کی شفا, مرض کی جو ہے نسبت اپنی طرف دی ہے اور شفا کی نسبت جو ہے اللہ کی طرف دی ہے. تو شرک در عبادت خدا بھی ہمارے ہاں ہوتا ہے, اور میں آپ کو بتاؤں اگر اس سے ہم احراز کریں, اس سے بچیں شرک در عبادت خدا سے, تو ہماری اللہ سے ملاقات ہو سکتی ہے. سورت یہ کہف کی آخری آیت ہے, قبلہ سونے سے قبل پڑھنی پڑتی ہے, بہت ثواب ہے اس کے پڑھنے کا. قل انما انا بشر مثلکم یوحا الی انما الہکم الہ واحد فمن کان یرجو لقاء ربہ فلیعمل عملا صالحا ولا یشرک بعبادت ربہ احدا. اگر کوئی چاہتا ہے کہ اللہ سے ملاقات کرے تو اسے چاہیے کہ وہ عمل صالح کرے اور اللہ کی عبادت میں کسی کو شریک نہ کرے. عبادت تو مسلمان کرتے ہیں, کامل عبادت تو مسلمان کرتے ہیں. ویسے تو ہم عمومی عبادت پر اگر بات کرتے ہیں تو وہ اللہ فرماتا ہے کہ الم ترن اللہ یسبح لہ من فی السماوات والارض, لیکن وہ جو کامل عبادت ہے وہ مسلمان اور مومن کرتا ہے, جس میں رکوع بھی ہوتا ہے, سجدہ بھی ہوتا ہے, قیام بھی ہوتا ہے, قعود بھی ہوتا ہے, تشہد بھی ہوتا ہے, سلام بھی ہوتا ہے. کامل عبادت بندے کی ہے. لیکن اللہ فرماتا ہے کہ اگر کوئی چاہتا ہے کہ مجھ سے ملاقات کرے تو اسے چاہیے کہ اللہ کی عبادت میں کسی شریک نہ کرے. اس کا مطلب ہے اللہ کی عبادت میں بھی کچھ بندے ہیں جو کسی شریک کرتے ہیں. فار ایگزامپل یعنی اگر ہم تنہا ہوتے ہیں تو عبادت اور نماز کا شوق نہیں ہوتا ہے, لیکن بہت مولوی صاحب دیکھیں, آپ جیسے نوجوان باعمل دیکھیں تو وہ وضو کرنے لگ جائیں گے اور آپ کو بتائیں گے میں نماز پہ جا رہا ہوں, تب تہجد پڑھتا ہوں, یہ چیزیں. مطلب یہ ہے کہ یہ کل ریا ان شرک کیوں ہوا ہے کہ ہر ریا جو ہے وہ شرک ہے. دکھاؤ, یہ امام علیہ السلام اس لیے تو فرماتے ہیں کہ جب آدمی نیک عمل کرتا ہے, خلوص سے اخلاص سے عمل کرتا ہے, تو اس کی دو نیکیاں لکھی جاتی ہیں, ایک جو ہے وہ ظاہری ایک باطنی, لیکن اس کا اظہار بندہ کسی جگہ پر کر دیتا ہے اسی نیکی کا, تو وہ جو چھپی ہوئی نیکی ہے اس کی مٹا دی جاتی ہے, اور دوسری جگہ اس کا اظہار کرتا ہے تو وہ اس کا عمل ریا میں کاؤنٹ ہو جاتا ہے. تو اس کا مطلب ہے مسلمان ہے, مومن ہے, لیکن اس کے اظہار کی وجہ سے, الفاظ کی وجہ سے اس کا جو ہے وہ کیا ہوا عمل جو ہے وہ ریا میں شامل ہو جاتا ہے.
قبلہ دوست علی سید جی صاحب سرکار تشریف فرما ہے, ان سے استفادہ کرتے ہوئے مثلا جس طرح مولانا کرم حسین ودو صاحب نے, ڈاکٹر صاحب نے فرمایا کہ خدا شفا دیتا ہے, وَإِذَا مَرِضْتُ فَهُوَ يَشْفِينِ, وہ یعنی شفا. اکثر ہم اپنے شفا خانوں اور اسپتالوں کے باہر یہ بورڈ لگا ہوا دیکھتے ہیں, پھر ہم دیکھتے ہیں کہ ہمارے زوار, ہمارے زائرین جب مشہد مقدس چلے جاتے ہیں, اپنے نجف اشرف جاتے ہیں, کربلا چلے جاتے ہیں, وہاں جا کر خود کو وہ ذریعہ مقدس امام رضا علیہ السلام سے باندھ دیتے ہیں, اور پھر ایک شور اٹھتا ہے کہ مولا نے شفا دے دی. کیا اس قسم کا توسل ان مقامات مقدسات سے اگر کسی کو شفا ملتی ہے, کس کا مرض دور ہو جاتا ہے, تو اسے ہم کیا کہیں گے؟ کیا یہ بھی شرک کے دائرے میں آتا ہے یا اس کا عقیدہ اور نظریہ کچھ الگ ہے؟ ہم کس طرح ان کو آپس میں تقسیم کریں گے؟
بسم اللہ الرحمن الرحیم, وبہ نستعین, وہو خیر ناصر ومعین. میں کہوں کہ خدا را شکر کہ اللہ وحدہ لا یزل نے موقع دیا, اور ہمارے مخاطبین جو ہیں وہ سب جوان ہیں, اور وہ سارے جو ہیں وہ کوئی یونیورسٹی کا شاگرد ہے، کوئی عرض کروں آپ کی خدمت میں کالج کا، ہائی اسکول کا، اور سب پڑھنے سے تعلق رکھتے ہیں۔ یہ اللہ کا کرم ہے۔ میں کہتا ہوں کہ بندہ جو ہے وہ ایکٹیو تب ہوتا ہے جب مورچے پہ ہو، سنگر پہ ہو اور دشمن کا مقابلہ ہو۔ میں زمین میں پہلے تو یہ کہوں گا کہ ہم جتنے بھی یہاں حاضرین ہیں، شیعہ اثنا عشری کے حوالے سے ہمارے دشمنان جو ہیں وہ اپنے آپ کو وحدت کے حوالے سے، وحدانیت کے حوالے سے اور خدا پرستی کے حوالے سے شاید وہ صفحے اول میں اپنے آپ کو لگاتے ہیں۔ اور آپ دیکھیں کہ چاہے جیسے ذاکر نائک ہے، اس جیسے اور بھی، وہ ہزاروں لوگوں کو خطاب کرتے ہیں اور ہزاروں لوگوں کو خطاب کر کے وہ اسی وحدانیت کا سہارا لیتے ہیں۔ میں سمجھتا ہوں کہ ہمارے لیے بڑا چیلنج ہے، اور جب دشمن ہمارا جو ہے وہ ہزاروں لوگوں کو خطاب کرتا ہے اور اس میں بڑا سہارا جو ہے وحدانیت کا لیتا ہے، اور اس کے سامنے جو ہے وہ زد میں اور دشمنی میں صفحے اول میں جو ان کے سامنے ہیں وہ شیعہ ہیں، میں سمجھتا ہوں کہ ہمارے جتنے بھی یہ ہمارے طلاب عزیز ہیں، میں ان کو یہ گزارش کرتا ہوں کہ آپ سب سے زیادہ مطالعہ کریں۔ مثلا جیسے نہج البلاغہ امیر المومنین علی ابن ابی طالب نے خطبہ اول میں، نہج البلاغہ کا خطبہ اول جو ہے وہ وحدانیت پہ ہے۔ میں کہتا ہوں کہ آپ لوگ سب اس کا مطالعہ کریں۔ ان کے علاوہ جو ہے وہ ان کی پرچار پہلے جو تھی، یعنی یہ وحدانیت اور پھر دوسرا شرک، جیسے ہمارے استاد معظم نے کہا کہ مثلاً وہ اتنا نفوذ کر دی جاتی ہے۔ ابھی آپ دیکھیں کہ پہلے مساجد میں ایک طرف یا دکانوں پہ ایک طرف ہوتا تھا یا اللہ اور دوسری طرف ہوتا تھا یا محمد، لیکن اب اگر آپ دیکھیں گے تو آپ کو فقط جو ہے وہ یا حیو یا قیوم نظر آئے گا۔ وہ فقط یا حیو یا قیوم، یہ اس وجہ سے انہوں نے اس کو بدلا ہے کہ کیونکہ یا اللہ اگر لکھتے ہیں ایک طرف تو یا رسول اللہ دوسری طرف لکھنا پڑتا ہے۔ اس وجہ سے ہمیں سب سے زیادہ جو ہے وہ کوشش کرنی چاہیے، وحدانیت پہ پڑھنا چاہیے۔ وحدانیت کے کافی کتاب جو ہیں وہ آ چکے ہیں، نہج البلاغہ اردو ہو چکا ہے، اس کے علاوہ بھی ہمارے جو ہے وہ مثلا آسان عقائد کے اعتبار سے بھی ہمارے بزرگوں نے زحمت کی ہے، اور ہم اس میں اس زاویے میں کام کریں، اور وہ آیتیں جو خدا کے لیے ہیں ان کو ہم دیکھیں، اور وہ آیتیں جو شرک کے لیے ہیں ان کو بھی دیکھیں۔ میں یہ سمجھتا ہوں کہ
معافی چاہتا ہوں، امام رضا علیہ السلام کے در سے شفا ملنا، کھا کے شفا کے ذریعے شفا ملنا، شہد کھا کے وفی ہی شفا للناس، اس میں بھی شفا ہے، تو یہ کہیں ٹکراؤ تو نہیں ہو رہا توحید کے نظریے سے ہم خود کو مشرک سمجھنے لگے؟
میں سمجھتا ہوں کہ ہم شیعہ جو ہے وہ توسل کے قائل ہیں، ہمارا کوئی بھی مومن جو ہے وہ
اصل میں وہی وضاحت چاہتے ہیں کہ توسل اور شرک میں تھوڑا کس طرح ہم اس کو سمجھے۔
اب دیکھیں کہ خداوند عالم نے جو ہے وہ کہا ہے کہ تمام گناہوں کو میں معاف کر دوں گا، شرک کو میں معاف نہیں کروں گا، اور اس میں یہ ہمارے جو مخالفین ہیں وہ شرک اسی پہ کہتے ہیں کہ آپ کسی سے کسی کو جوڑیں تو وہ اللہ سے آپ جوڑ رہے ہیں، کہتے ہیں کہ امام رضا نے جیسے شفا دی تو اس کا مطلب یہ ہے کہ امام رضا نے خود بخود شفا دی اور اس میں وہ اللہ ان کے ساتھ شریک نہیں ہے۔ میں سمجھتا ہوں کہ ہمارے جتنے زائرین اگر وہ مولا رضا پہ جائیں، کربلا جائیں، نجف جائیں، وہ ایک توسل کے اعتبار سے جاتے ہیں، جو جس وسیلے کا حکم بھی ہے قرآن میں، آئے وسیلہ بھی ہے کہ ہمارے جو ہیں یہ آئمہ جو ہیں ان کو اختیار ہے، وہ شفا دیتے ہیں۔ اس حوالے سے جیسے خاک شفا میں شفا ہے، شہد میں جیسے آپ نے فرمایا اس میں شفا ہے، تو یہ معصومین سے فرمان بھی ہے اور پیغمبر کا فرمان بھی ہے۔ اس
یہ توحید سے ٹکراؤ نہیں ہے،
یہ توحید میں ٹکراؤ نہیں ہے۔ اس میں اگر ہم میں کہا جاتا ہے کہ ایک بچہ جب پیدا ہوتا ہے تو اس کو خاک کربلا چٹاؤ اور وہ جب وہ اس کو چاٹے گا تو اس میں شفا ہوگی، یا شہد جو ہے وہ آپ اس کو جو ہے وہ لگائیں اس میں شفا ہوگی، تو اس میں کوئی توحید سے کوئی ٹکراؤ نہیں ہے۔ میں چاہتا ہوں کہ ہم شیعہ جتنے بھی ہیں وہ توسل کے قائل ہیں،
ہم کوئی خدا کو وحدہ لا یزال مانتے ہیں، لیکن یہ لوگوں کو دکھانے کے لیے ہم اگر ان کو میں فقط ایک اشارہ ایک لفظ کا کہ میں خاموش ہو جاؤں کہ آپ ان کو لے آئیں جو ہے وہ حرم بیت اللہ میں، یہ جو کہتے ہیں کہ مطلب شرک اور شرک، آپ وہاں جائیں تو وہاں دیکھیں کہ جب ہم حجر اسود کے سامنے جاتے ہیں تو لوگ کتنی بھیڑ ہوتی ہے حجر اسود کو بوسہ دینے کی، حالانکہ حجر اسود خدا نہیں ہے، اور اس کے بعد جو ہے وہ ہم اگر طواف کرنا شروع کرتے ہیں تو اس میں بھی اپنا ہاتھ جو ہے وہ اشارہ کر کے اپنے ہاتھ کو چومتے ہیں مثلا، تو یہ ان لوگوں کے یہ باتیں بتائی جا سکتی ہے، لیکن وہ تب کریں گے جب ہم وحدانیت کو صحیح طریقے سے مطالعہ کریں، وحدانیت کو سمجھیں، اور پھر دشمن بھی ہمارا اسی کا سہارا لے رہا ہے، ہمیں اپنے مومنین کو بھی سمجھانا چاہیے اور دشمن کا جواب بھی دینا چاہیے. والسلام علیکم ورحمۃ اللہ.
نتیجتاً یہ کہ امام معصومین علیہ الصلوۃ والسلام کے توسل اور توسط سے اگر شفا ملتی ہے، کسی دوائی کے ذریعے شفا ملتی ہے، خاک شفا کے ذریعے شفا ملتی ہے، تو اس میں یہ اثر خدا کی جانب سے ہے. امام اہل بیت علیہ الصلوۃ والسلام، انبیاء علیہ الصلوۃ والسلام کو یہ طاقت، قوت اور توانائی خدا کی عنایت کردہ ہے. اگر خدا کے مقابلے میں ہم ان کو کوئی شخصیت مانیں گے تو پھر شرک ہوگا. قبلہ کی گفتگو کا نتیجہ عرض کر رہا ہوں. باقی اگر انہیں خدا کا نمائندہ سمجھ کر، خدا کے بارگاہ میں وسیلہ سمجھ کر اگر ہم ان چیزوں کو استعمال کریں گے یا ان کی بارگاہ میں حاضر ہوں گے تو یہ شرک کے زمرے میں نہیں آتا. بہت دور سے چل کر آئے ہیں ہمارے.
ایک چیز کا میں تھوڑا چھوٹا سا اضافہ کروں کہ دیکھیں قرآن کریم میں دو طرح کی آیتیں، ایک آیت جو ہے توسل کے بارے میں، وابتغوا الیہ الوسیلہ، کہ وسیلہ تلاش کرو، تو دوسری طرف ایک جگہ یہ بھی کہا گیا ہے کہ جب مشرکین سے کہا جاتا ہے کہ بتوں کی پوجا کیوں کرتے ہو، تو وہ کہتے ہیں کہ یہ اصل میں خدا تک پہنچانے کا ذریعہ
شفیع ہے، ہمارے خدا
ہمارے شفیع ہیں، ہاں اولائے شفا ہونا
صحیح.
اچھا، اب یہ دونوں آیتیں جو ہیں وہ قرآن کریم کی ہیں، تو دو نتائج مختصر اس سے نکلتے ہیں. نمبر ون پہ یہ کہ وسیلہ جو ہے وہی ہے جس کو خدا نے وسیلہ بنایا ہے،
صحیح،
اپنی طرف سے وسیلہ نہ بنائیں.
بہت اچھی بات، بہت خوب.
نمبر ٹو یہ کہ وسیلہ کو وسیلہ سمجھے، خدا نہ سمجھے،
وسیلے کو وسیلہ،
وسیلے کو خدا نہ بنا دیں،
خدا نہ بنا.
اگر وسیلے کو خدا بنا دیں گے تو شرک ہے،
شرک.
اور جس کو خدا نے وسیلہ نہیں بنایا اس کو وسیلہ نہ بنائیں.
بہت نوازش، شکریہ. میں عرض کر رہا تھا بہت دور سے چل کر ہمارے اس پروگرام کو انہوں نے بخشی ہے. محترم المقام برادر ناصر عباس شیرازی صاحب تشریف فرمائے. شیرازی صاحب، یہ ہمارے سماج اور معاشرے میں ہم جو کہہ رہے ہیں کہ توحیدی فکر کی تبلیغ اور پھیلاؤں میں حائل رکاوٹیں، سمجھنا چاہیں گے ہمارے جوان، ہمارے بچے، ہمارے شاگرد کہ توحیدی فکر کی تبلیغ کی راہ میں اور پھیلاؤں میں جو حائل رکاوٹیں ہیں، آیا وہ مشرکین کی جانب سے ہیں، کفار کی جانب سے ہیں، یہودوں اور نصرانیوں کی جانب سے ہیں، یا خود مسلمان بھی اس راہ میں سرگرم ہیں؟ کچھ اسلامی گروہ بھی اس میں شامل ہیں جو توحیدی فکر کو صحیح طور پر پنپنے نہیں دیتے یا درست شکل میں پیش کرنے کے لیے راہ میں رکاوٹ بن جاتے ہیں.
اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. آپ کا، آپ کی ٹیم کا، عسکریہ اسٹوڈنٹ آرگنائزیشن کے دوستوں کا شکریہ، اور اصل میں اپنے کریم اللہ کا کہ جس نے یہ موقع دیا اور آپ دوستوں کی زیارت کی توفیق حاصل ہوئی. میں یہ بھی عرض کروں کہ یہ موضوع ان باعث بننے والوں میں سے ایک باعث بنا کہ میں نے یہ طویل سفر کرنا ضروری سمجھا، اور میں سمجھتا ہوں کہ شاید کہ ایک بات، یہ میری بات نہیں ہے انشاءاللہ تعالی، یہ خود مقام موضوع میں رہبری نے جو توحید کے موضوع پہ کام کیا ہے یہ اس کا ایک نتیجہ ہے جو میں آپ کی خدمت میں پہنچاؤں گا، اور اگر اللہ مجھے وسیلہ بنائے شاید میری نجات کے سبب میں سے ایک سبب قرار. جو رہبر نے، چونکہ توحیدی فکر کی جب ہم بات کرتے ہیں فوری طور پہ ہمارے ذہن میں یہ آتا ہے کہ اس کا نتیجہ کیا ہوگا، تو رہبر نے مثال دی ہے، ایک شخص سفر کرتا ہے، میں بھی سفر کر کے آیا ہوں، رستے میں ہم نے بحثیں کی ہیں اطراف پہ موجود سبزے پہ، اطراف پہ موجود فصلوں پہ، ان کی بہتری پہ، ان میں کیا ڈیولپمنٹ ہو سکتی ہے. یہ وہ بحثیں تھیں جو سفر میں ہوئی ہیں، لیکن ان کا نتیجہ میرے سفر کے اوپر کوئی اثر انداز نہیں ہوا ہے، کوئی نتیجہ نہیں. یہ بحث ہے، سفر کی بحث ہے، لیکن اس کا میرے سفر پہ کوئی الٹیمیٹ ریزلٹ یا نتیجہ نہیں ہے. لیکن اسی دوران اگر ایک بحث یہ چھڑ جائے کہ یہ جس طرف آپ جا رہے ہیں یہ ادھر نہیں ہے بادشاہ، تو تمام لوگوں پہ اس کا فوری اثر ہوگا. फौरी तौर पर हमें रिव्यू करना पड़ेगा, ड्राइवर का पांव ब्रेक पे चला जाएगा, हमें रिव्यू करना पड़ेगा ये हम कहां जा रहे हैं, हमें पूछना पड़ेगा, हमें चेक करना पड़ेगा। रहबर ने कहा है, अल्फाज है रहबर के, तौहीदी फिक्र वो फिक्र है जो आपकी सारी मूवमेंट को यकदम रिव्यू करने पे मजबूर करती है। अगर वो रिव्यू नहीं करते तो दरअसल आप तौहीदी फिक्र की तरफ नहीं जा रहे, और वो अपने के पूरे सफर के ऊपर इतना असरअंदाज होती है जितना इस सफर में ये बहस है कि आया मैं भिक्षा जा रहा हूं जहां मैंने जाना है या मैं कहीं और जा रहा हूं, पूरे सफर के ऊपर असरअंदाज होती है। लिहाजा तौहीदी फिक्र को इस अंदाज से बयान हमें जरूर करना चाहिए, और उसमें बसा औकात मैं उलमा की मौजूदगी में शायद ये जसारत कर रहा हूं, लेकिन ये समझने के लिए हम खुद सही अंदाज में तौहीदी फिक्र पे कारबंद नहीं होते, जिसकी वजह से हम तौहीद को माशरे में नहीं फैला सकते। तौहीद को हमने जिस तरह से पहचाना चाहिए, मसलन मैं एक आध बात करता हूं, तौहीद किसके मुकाबले में, यह भी मैं अपनी बात नहीं कर रहा हूं, अगर है पर कि ये लेक्चर है, तौहीद बामुकाबले, यानी तौहीद का नतीजा यह है कि विलायत खुदा नाफिज हो, यानी हर वो चीज जो विलायत खुदा के मुकाबले में है वो तौहीद के मुकाबले में, यानी अगर मैं एक फर्द की बात कर रहा हूं तो अगर मेरे बदन के ऊपर खुदा की विलायत नाफिज नहीं होने जा रही और मेरी जिंदगी का सफर मेरे ऊपर विलायत खुदा नाफिज करने नहीं जा रहा तो मैं मोहद नहीं हूं, मैं तौहीद परस्त नहीं हूं। इसी को रहबर ने कहा है कि इसमें और शिर्क में कोई फर्क नहीं है, हत्ता मुआशरे मुशरक होते हैं, इससे नहीं कि इस मुआशरे में खुदा को एक मानने वालों की तादाद बहुत ज्यादा हो, लेकिन यह मुआशरा मुशरक हो सकता है, तंजीम के अंदर भी हो सकता है कि एक तंजीम खुदा को मानने वाली हो सारी की सारी लेकिन मुशरक हो। किस लिए? इसलिए कि वो उस खुदा के निजाम की तरफ बढ़ ना रही हो, खुदा के अपने ऊपर जो खुदा का निजाम नाफिज करने के लिए वो उसका सफर ना हो रहा। मैं यूं मिसाल दूंगा, मसलन विलायत के मुकाबले में क्या है, ताहूत की इताअत है, बस अगर हमारी एफर्ट्स ताहूत के मुकाबले में नहीं है, हम हजार दावा करते रहे कि हम तौहीद परस्त हैं और हम विलायत खुदा के अंदर है, बखुदा हम विलायत खुदा के अंदर नहीं है, अगर हमारी तमाम एफर्ट्स, हमारी जेद, हमारी सम, हमारा रुख जो है वो तौहीद के तागूत के मुकाबले में नहीं है। हत्ता इसको मुमकिन है बाज कर ये लोग नारा बुलंद करते हैं, ये अमरीका मुर्दाबाद का नारा क्यों लगाते हैं आप, आगा ने इसके हवाले से इमाम खुमैनी को बुनियाद बना के ये वजाहत की, ये भी अल्फाज है उनके, कहा इमाम खुमैनी ने तदबीक की और शैतान बुजुर्ग क्यों कहा अमरीका को, इसलिए कि वो इस दौर का तागूत है और उस पूरी सोसाइटी को और पूरी दुनिया के अंदर एक मूवमेंट और सफर शुरू कर दिया, उसके मुकाबले में तौहीद परस्तों के लिए जरूरी है कि उस तागूत के मुकाबले में खड़े हो, अगर तौहीद परस्त आलमी तागूत के मुकाबले में नहीं खड़े हो रहे और उनका सफर उस समत में नहीं जा रहा, वो दावे करते रहे कि वो तौहीद परस्त है, वो तौहीद परस्त नहीं है, वो सिर्फ खुदा को एक मानना यानी लफ्जी तौर पर मानने, वो अमली तौर पर तौहीद के इजरा की तरफ नहीं जा रहे। मैं इसकी एक आ चुके बहुत मुख्तसर मैं बात करूंगा, इंशाल्लाह लंबी बात नहीं करूंगा। तौहीद का हदफ क्या है? तौहीद का हदफ मुआशरे में इंसानों के ऊपर बिलकिस्त यानी इंसाफ, अदल और इंसाफ का क्याम है। अगर एक दीन या दीनदार, ये लफ्ज मैं कह रहा हूं पूरी जिम्मेदारी के साथ, वो दीनी तौर पर इबादत में, जोद में, जाहिरी तकवा में बहुत आगे है, लेकिन उसके वजूद से इस मसले को कोई टेंशन नहीं है कि मुआशरे में बुराई फैल रही है तो फैलती रहे, मुआशरा जो है वो आलमी तागूत का नफूज बढ़ रहा है तो बढ़ता रहे, मुआशरे के अंदर मनफी चीजों में इजाफा होता रहे तो होता रहे, आलमी सतह पे तागूत का इन्फ्लुएंस बढ़ रहा है तो बढ़ता रहे, इससे कोई गरज नहीं है। उसकी इबादतें हैं, उसकी दुआ है, उसकी मनाजात जाहिरी है, अगर ये दुआ मनाजात इबादत और उसकी दुआ और तवस्सल और कुरान और नमाज अगर उसे इस तागूत के मुकाबले में सफ आरा नहीं करता तो दरअसल वो उसने नमाज से इस्तफादा ही नहीं किया और वो हकीकी मायनों में तौहीद के मफहूम पर कारबंद ही नहीं हुआ, लिहाजा उसको दीन नहीं कहा गया है। जो दीन या दीनदार अगर मुआशरे में मौजूद फसाद और बुराइयों और इसी तरीके से मुआशरे में अदल और इंसाफ के क्याम के लिए जदोजहद न कर रहा हो और मजलूमीन की नुसरत के लिए मैदान अमल में न आ रहा हो, अगर वो फर्द है तो वो फर्द तौहीद परस्त नहीं है, अगर वो मुआशरा है तो वो मुआशरा तौहीद परस्त नहीं है, और अगर वो कोई ऑर्गेनाइजेशन है तो वो ऑर्गेनाइजेशन की तौहीद परस्त नहीं। हमें अपनी जिंदगी के सफर को, और मैं इसका एक खुलासा ये एक लाइन के अंदर बात कह के मैं माइक देता हूँ, वो अजीज दोस्तों ये है कि अगर जब हम बात करते हैं, आप मकतब अहले बैत के लोगों के ऊपर बहुत बड़ी जिम्मेदारी है, कभी उठाकर देखिए इस वक्त पूरी दुनिया के अंदर अगर बात होती है वो ये बात होती है कि दुनिया को एक तहजीब की तरफ जाना है, जिसे क्लैश ऑफ सिविलाइजेशन के अंदर बयान किया गया है या एंड ऑफ हिस्ट्री के अंदर बयान किया गया है कि दुनिया के ऊपर एक तहजीब हाकम होगी या दुनिया के ऊपर एक सिस्टम हाकम होगा, यह फितरत के अंदर खुदा ने रखी है, اس دنیا پر ایک نظام نافذ ہونا ہے، اس دنیا پر ایک حکومت الہی، ایک حکومت قائم ہونی ہے، ایک تہذیب نے غلبہ حاصل کر لینا، وہ اسے اپنی مغربی تہذیب قرار دیتے رہے یہ الگ بات ہے، لیکن اس نتیجے پر وہ بھی ہیں کہ اس کائنات کے اوپر ایک سسٹم نافذ ہونا ہے، اور جو ہدف قرآن، ہدف توحید قرآن میں بیان کیا گیا ہے تاکہ عدل اور انصاف کا قیام ہو، یہ مشروط ہے نظام مہدویت کے ساتھ. اگر ہماری زندگیاں نظام مہدویت کے سائے میں اپنے زمانے کے امام کے کام میں ان کا ناصر بننے کی طرف نہیں جا رہی، بخدا ہم توحید پرست نہیں ہیں. خواہ ہم ان ذاکروں کے ساتھ بھی لڑتے رہیں اور معاشرے کے لوگوں کے ساتھ بھی لڑتے رہیں، ہم توحید پرست نہیں ہیں. اگر ہم اپنے اندر توحید کا یہ پہلو ڈیولپ کر لیں گے، ہم معاشرے کو بھی ایک سمت دیں گے، ہم اپنے آپ کو بھی ایک سمت دیں گے، ہم اپنی ملت اور قوم کو بھی ایک سمت دیں گے، اور بخدا پھر ہم لیڈ کریں گے، اور یہ ہوگی توحید پرستوں کی رہنمائی. انبیاء اسی لیے آئے تھے کہ اس معاشرے کے اوپر خدا کے وہ الہی احکام اور خدا کا وہ نظام نافذ ہو، اس کی طرف لے کر جانے کا نام توحید ہے. اگر ہم اس طرف نہیں بڑھ رہے تو خدا کے نظام کو نافذ کرنے کی طرف نہیں جا رہے، تو ہم عملاً توحید کے انکاری ہیں، خواہ ہم لفظاً توحید کو قبول کرتے ہیں اور تسلیم کرتے ہیں.
ماشاءاللہ، اگر سب مل کے درود بھیجے بارگاہ محمد و آل محمد میں بلند آواز کے ساتھ، اللہم صلی علی محمد و آل محمد. طاغوت نظام کا انکار الہی اور وحدانیت پر مبنی نظام کی جانب پیش رفت، پیش قدمی، اسے اپنی زندگی کا ہدف اور مقصد قرار دینا، اور اولیاء الہی کی سرپرستی میں اپنی زندگی کو گزارنا، یہ لب لباب محترم برادر ناصر عباس شیرازی صاحب کی گفتگو کا، کہ بظاہر چند اعمالات کو ہم یہ سمجھ بیٹھیں کہ شاید ہم توحید پرست ہیں، جب تک ہم الہی نظام کے لیے، جب تک الہی رہبر کی سرپرستی میں ہم اپنی زندگی کا سفر طے نہیں کرتے. چلے جائے کہ ہمارا معاشرہ عمومی طور پر ہماری زندگی کی وزارتوں میں سے فقط ایک وزارت ہے، جس طرح پاکستان میں ہوتی ہے وزارت مذہبی امور، ہم حاجی، ہم نمازی، ہم دیندار، ہم خمس و زکات ادا کرنے والے، ہم روزہ دار، اور پھر ہم کسی کے ساتھ بھی ہو جائیں، طاغوتی نظام کے ساتھ ہوں، طاغوتی تنظیموں کے ساتھ ہوں، افعال اور اعمال، یعنی ہماری مذہبی رسومات اور چند عبادات کو، پوجا پاٹھ کو اگر ہم نے فقط دین سمجھ لیا ہے، اور باقی زندگی کا نظام جو ہے ہمارا وہ طاغوتی اسٹائل میں زندگی ہم گزار رہے ہیں، ہماری سیاست، ہماری ثقافت، ہماری معیشت اگر الہی نظام سے وابستہ نہیں ہے کسی سماج اور معاشرے کی، تو اسے کما حق کہو اسلامی سماج اور معاشرہ یا توحیدی سماج اور معاشرہ قرار نہیں دیا جا سکتا. اسی طرف، اسی سفر میں اصغریہ، گامزن، تربیت اور فکر کی ترویج کے لیے میں ایک مرتبہ پھر گزارش کروں گا کہ قبلہ کعبہ مولانا حسن صلاح الدین، ایک دو اصطلاحیں، چونکہ ہمارے نوجوان ہیں، اسکول کے شاگرد، کالج کے، یونیورسٹیز کے، ہو سکتا ہے کہ یہ صحیح طور پر نہ سمجھ پا رہے ہوں. عمومی طور پر ہماری مجالس میں، یا جس طرح تھوڑا اشارہ بھی ہوا پروفیسر کرم حسین ودو صاحب کی جانب سے، کہ کبھی کچھ ہمارے اشعار، کچھ ہماری منقبتیں، کچھ ہمارے قصیدے، کچھ ہماری نعتیں، ان میں بھی کچھ اس قسم کی باتیں آ جاتی ہیں کہ جس میں سے شرک کی بو آتی ہے. ہم انبیاء اور آئمہ اور اولیاء الہی سے اس انداز میں مخاطب ہوتے ہیں کہ زد پڑتی ہے ہمارے توحیدی فکر اور عقیدے پر. قبلہ کی بارگاہ میں عرض کروں گا کہ دو اصطلاحیں آج کل ہمارے معاشرے میں بڑی گردش کر رہی ہیں، نصیریت اور غالیت. یہ غلو کیا ہے، نصیریت کیا ہے، اگر چند لفظوں میں اس کی تھوڑی وضاحت کر دیں تاکہ ہمارے جوانوں کے ذہن کلیئر ہو جائیں. غلو اور نصیریت.
بہت شکریہ جی. میں نے جو پہلے آغاز کیا تھا ابھی بات وہیں پہ رہ گئی. میں نے شروع میں یہ عرض کیا تھا کہ جب تک وحدانیت یا نظریۂ توحید کی وضاحت نہ ہو جائے، تو اس کے مقابل شرک اور کفر ہے، وضاحت نہ ہو جائے تو باقی باتیں جو ہے فروعی ہیں، ہر ایک کی اپنی اپنی جو ہے نا اہمیت ہے. آپ کے سوال کا جواب میں دے دوں گا انشاءاللہ، لیکن میں پہلے یہ عرض کرنا چاہوں گا کہ توحید کی شناخت کے بارے میں کہ ہمارے عوام تو کجا بلکہ ہمارے خواص کے پاس بھی سب کے پاس یہ فکر نہیں ہے. یہ ایک درد ہے, درد دل ہے, سب کے پاس یہ نہیں ہے. ہمارے علماء نے علم کلام میں اقسام توحید جو بیان کی ہیں اس کے 8-9 قسمیں ہیں. ہر توحید کے مقابل میں کفر یا شرک ہے, یعنی یا نظری توحید ہے یا کفر اور شرک ہے. ان اقسام میں سے میں صرف 3-4 پر تھوڑا سا زور لگانا چاہوں گا, لیکن پہلے میں ذکر کروں گا. پہلا یہ ہے کہ توحید اگر جو ہے نا وہ ہے ذات, اس میں وضاحت نہیں کروں گا. توحید در صفات میں وضاحت نہیں کروں گا. توحید در افعال اس میں بھی وضاحت نہیں کروں گا. یہاں زیادہ ہمارے لیے مشکلہ نہیں ہے, نظریاتی ہے سب. باقی 3-4 ہے. توحید در خالقیت, توحید در رازقیت, توحید در ربوبیت, توحید در حاکمیت. یہ 4 چیزیں ہیں بنیادی طور پر جو ہمارے عقیدے کے بعد عملی میدان میں عقیدہ اور عمل دونوں میں توحید کا ہونا چاہیے. وہ یہ ہے توحید در خالقیت, یعنی تمام مخلوق کا خالق صرف خدا ہے, خدا کے علاوہ اور کوئی خالق نہیں ہے, نہ پہلے تھا نہ بعد میں آئے گا, نہ کوئی نبی خالق تھا نہ کوئی امام خالق ہے. توحید در رازقیت, رزق دینا, رزق دینا ایک کائناتی نظام کے تحت ہے. یہ رزق دینے کا مطلب یہ, جس طریقے سے رمضان میں باقی جو ایام میں مخیر حضرات جو ہے نا لوگوں کو راشن بانٹتے ہیں, اس طرح نہیں ہے کہ خدا لوگوں کو اس طرح رزق نہیں دیتا. وہاں بڑا گودام ہے, گودام میں سے کسی کو 10 کلو چاول, کسی کو جو ہے نا آٹا, کسی کو گھی وغیرہ نہیں دیتا. اللہ نے نظام بنایا ہے, رزق ملنے کا نظام بنایا ہے. کوشش انسان ہی کو کرنی ہے, سائے کوشش انسان کی, اور وہ نظام اللہ نے بنایا ہے. وہ کیا بنایا ہے؟ یہ زمین, زمین مصدر رزق ہے, اور اس میں جو اللہ تعالیٰ نے قابلیت رکھی ہے وہ اللہ نے رکھی ہے. اور بارش, یہ پانی اللہ ہی برساتا ہے اور نظام کے تحت ہے. پھر یہ جو دانے ہم اگاتے ہیں یہ خراب نہیں ہوتا, وہ نکل آتا ہے بھائی. یہ سب نظام اللہ نے بنایا ہے. پھر انسان کو کیا کرنا ہے بھائی؟ اپنی توانائی ہے یہ خرچ کرنا ہے, تلاش کرنا ہے. اور نماز جمعہ کے بعد بھی یہ ہے کہ نماز جمعہ ختم ہونے کے بعد جو ہے نا فانتشروا فی الارض ہے, وابتغوا من فضل اللہ فاذا قضیت الصلاۃ فانتشروا فی الارض وابتغوا من فضل اللہ. نماز ختم ہونے کے بعد زمین میں پھیل جاؤ, اور یہاں فضل خدا سے مراد رزق ہے. رزق خدا کی تلاش کرو, کہاں ہے رزق؟ اللہ نے وہ توانائی دی ہے, طاقت دی ہے, فکر دی ہے, یہ خرچ کرنا ہے. خرچ کرنے کے بعد آپ کو روزی ملے گی. تو یہ غیر خدا اس روزی دینے میں شریک ہو ہی نہیں سکتا. یہ نظام تکوینی ہے. جو لوگ کہتے ہیں مولا علی روزی رزق دیتے ہیں, یہ غالی ہیں. میں ابھی غالی کے جواب دوں گا بعد میں. یہ غالی ہیں. اب بھائی دو باقی رہ گئے ابھی. ابھی یہ رزق اور تخلیق کے بارے میں یہ روایت میں عرض کروں گا, چونکہ شاید ہمارے یہ نوجوان اور اسٹوڈنٹس کے ذہن میں شاید یہ جو ہے روایت نہ ہو. ایران میں اس زمانے میں غیبت صغرا میں شیعوں کے درمیان, علماء کے درمیان اختلاف ہوا کہ آیا غیر خدا ائمہ رازق ہیں, رازق ہیں, خالق ہے یا نہیں. اختلاف ہوا. جب اختلاف ہوا تو ایک دے نے کہا کہ ہے خدا, خدا ہی رازق ہے, خدا ہی خالق ہے. کچھ نے کہا نہیں بھائی ائمہ بھی ہے, خدا نے تفویض دی ہے. تفویض یعنی سپورٹ, اللہ نے ان کا سپورٹ کیا ہے. انہوں نے اقلائی کام کیا. انہوں نے کہا ہم کیوں جھگڑا کرتے ہیں آپس میں, ہم لیٹر لکھتے ہیں امام کی خدمت میں, جو جواب آئے گا وہاں سے وہی منظور ہے. خط لکھا, بغداد پہنچایا. حسین ابن روح علیہ الرحمہ کا زمانہ تھا, اور حسین ابن روح نے امام کی خدمت میں پیش کیا, اور وہاں سے جواب آیا. جواب تو کچھ لمبا ہے, میں صرف مختصر کرنا ہے. امام نے فرمایا ہم ائمہ نہ خالق ہیں نہ رازق ہیں، ہم رازق بھی نہیں ہیں خالق بھی نہیں ہیں، بلکہ ہم اللہ کے بارگاہ میں دعا کرتے ہیں، اللہ تعالیٰ ہمارے دعا کو قبول فرماتا ہے۔ تو وسیلے کے معنی یہی ہے، مشہد جا کے، کربلا جا کے، نجف جا کے وسیلہ کرا دینے کا مطلب یہ ہے کہ اللہ کی بارگاہ میں ان ہستیوں کو واسطہ قرار دینا ہے، شفا ان کے ہاتھ میں نہیں ہے۔ ڈرنا نہیں بھائی، میں نہیں ڈرتا، میں ائمہ کے ہاتھ میں شفا نہیں ہے، ائمہ ذریعہ شفا ہے، شفا دینے والا خدا ہے۔ ائمہ اللہ کی بارگاہ میں درخواست کرتے ہیں، دعا کرتے ہیں، تو اللہ تعالیٰ جو منظور کرتا ہے ان کی عظمت کی وجہ سے۔ یہ دو ہو گیا نا۔ اب تیسری جو وہ ہے توحید کے بارے میں ہے، ربوبیت، توحید در ربوبیت۔ ربوبیت کا مطلب مالک ہے، لیکن کائنات کو چلانا اللہ ہی کا کام ہے، انتظام و انصرام کائنات کا یہ اللہ ہی سے مخصوص ہے، خدا کے علاوہ کوئی بھی انتظام اور انصرام اس کائنات کا کے اختیار نہیں رکھتا۔ یہ لوگ کہتے ہیں مولا علی رزق تقسیم کرتے ہیں، کائنات کو چلاتے ہیں، اور یونان میں جو عقول عشرے کا جو کہانی جو گڑی تھی یہ سب منکرٹ ہے، اللہ کے علاوہ کوئی نہیں اس کائنات کو چلانے والا، خدا ہی ہے، مدبر ہے۔ یدبر الامر من السماء الى الارض، اللہ وہ ہے آسمان سے زمین تک کی تمام معاملات کا تدبیر کرنے والا، چلانے والا خدا ہے۔ ائمہ کا مقام اپنی جگہ ہے، انبیاء کا مقام اپنی جگہ ہے، لیکن یہ کو خدائی صفات حاصل نہیں ہے، ہم ان کو خدا کی صفات میں شامل نہ کریں۔ یہی جو ہے نا وہی مسئلہ ہے کہ یہاں سے غلو جو یہیں سے آتا ہے یہ۔ اچھا آخری جو ہے حاکمیت، جیسے ناصر بھائی نے جو ذکر کیا ہے، توحید در حاکمیت، یعنی کائنات کا حاکم بھی خدا ہے، معاشرے کا حاکم بھی خدا ہے۔ معاشرے کا خدا حاکم ہونے کا مطلب یہ ہے خدا کا نظام نافذ ہوگا خدا کے نمائندوں کے ذریعے، نمائندہ پیغمبر ہے، ائمہ ہے، اور اس وقت ولی فقیہ ہے، جو یہ ولی فقیہ کے ذریعے روئے زمین پر اللہ کا نظام نافذ ہو جائے۔ اگر ایسا نہ ہوا تو
محمد صلوات اللہ صلی اللہ علی محمد و آل محمد،
اگر نہ ہو تو وَمَن لَمْ يَحْكُمْ بِمَا أَنزَلَ اللَّهُ فَأُولَئِكَ هُمُ الْكَافِرُونَ، فَأُولَئِكَ هُمُ الْكَافِرُونَ ہیں، فَأُولَئِكَ هُمُ الْفَاسِقُونَ ہیں، فَأُولَئِكَ هُمُ الظَّالِمُونَ ہیں۔ جو اللہ کا حکم نافذ نہیں کرے گا روئے زمین پر، یہ نافذ نہ کرنے والے ظالم ہیں، یہ فاسق ہیں، اور کیا ہے؟ کافر ہیں، کافر ہیں، ظالم ہیں، فاسق ہیں، خدا کا حکم نافذ نہ کرنے والے۔ تو خدا کا حکم نافذ کرنے کے لیے ہمیں جد و جہد کرنا جو ہے نا وہ ضروری ہے۔ آپ نے جو سوال کیا تھا، غلو وہ ہے کہ غیر خدا کو خدا کی جگہ پر رکھنا، یا خدا کی صفات میں غیر خدا کو شامل کرنا، یعنی ہم اس کو براہ راست خدا نہیں سمجھتے لیکن خدا کے صفات ہم ان کے لیے ثابت کرتے ہیں، یہ غلو ہے۔ اور اسی طریقے سے غلو چاہے اشخاص کے بارے میں ہو، انبیاء کے بارے میں ہو، ائمہ کے بارے میں ہو، کسی کے بارے میں ہو، یہ غلو ناسور ہے۔ تقریباً تمام ائمہ کے زمانے میں کوئی نہ کوئی غالی ہوا کرتا تھا، کبھی نشیب و فراز وہاں ہوتا تھا، کبھی تعداد زیادہ ہے، کبھی تعداد کم ہے۔ تمام ائمہ علیہ السلام نے غالیوں پر لان تان کیا اور ان کو تشیعوں سے خارج کیا ہے، کہا یہ ہمارے شیعہ نہیں ہے۔ یہ لوگ کیا کہتے تھے؟ وہ یہ کہتے تھے کہ یہ رزق دیتے ہیں، یہ خلق کرتے ہیں، زندگی دیتے ہیں، موت دیتے ہیں، شفا دیتے ہیں، براہ راست شفا دیتے ہیں، سب کچھ یہی لوگ ہیں، یہی شخصیات ہیں۔ اللہ تعالیٰ نے کیا کہا؟ بھائی اللہ آرام سے بیٹھا ہوا ہے، بھائی اللہ آرام سے بیٹھا ہوا ہے۔ یہ ہماری اردو کیا وہ روایات میں تفویض استعمال ہے، لفظ تفویض، تفویض کے معنی ہے سپورٹ۔ یہ کائنات خلق کرنے کے بعد اللہ نے اس کو چلانے کا جو اختیار ہے یہ ان کے حوالے کیا ہے، ان کے سپورٹ کیا ہے، یہ چلاتے ہیں۔ یہ امام رضا علیہ السلام نے فرمایا जो तफवीज का कायल होगा वो मुशरिक है, मुशरिक है, क्योंकि ये कायनात चलाना खुदा का काम है, हमने गैर खुदा को शामिल किया तो मुशरिक है ये। और शिर्क दर इबादत के भी अभी जिक्र हुआ तो ये भी है शिर्क, जो सूरह डॉक्टर साहब ने जो जिक्र किया हुआ आया सूरह यूसुफ का जो तकरीबन आखिर में है वमा युमिनु अक्सरुहुम इल्ला वहुम बिही मुशरिकून, ये शिर्क खफी भी है शिर्क जली भी है। शिर्क खफी हो तो वो काफिर नहीं बनता, अगर शिर्क जली हो तो वो काफिर बनता है, मुशरिक भी है काफिर भी है। लेकिन यहाँ ईमान के साथ जिक्र हुआ है इस वजह से कि करीना ये है, ये शिर्क खफी है, शिर्क खफी यानी बहुत आसान है, हर शेय में शिर्क खफी मौजूद है। इस वजह से हमारा जो ईमान है तौहीद है ये खालिश नहीं। शायद मैंने वक्त ज्यादा लिया होगा।
बड़ी नवाज़िश, बड़ी नवाज़िश, आपको सलामत रखे। बहुत सी नई नई इस तरह है हमारे बुजुर्गों उलमा की जुबानी जो बयान की जा रही है, अगर आप अपने पास नोट कर ले, नोटबुक सबके सामने है, कलम सबके हाथों में, नोट कर ले, मतलब शिर्क खफी, शिर्क जली, ये क्या है, ये आपके पास किताबें मौजूद है अल्हम्दुलिल्लाह, असगर या पब्लिकेशंस की अकायद के हवाले से काफी किताबें प्रिंटेड हैं। इसके लिए आपको मुताला करने, जरूरी नहीं कि सब चीजें यहीं पर बयान हो जाए, वो मुमकिन भी नहीं है, दामन वक्त में इतनी गुंजाइश नहीं होती। अगर किसी को ये इस्तलाह समझ में नहीं आ रही हो, शिर्क खफी किसे कहते हैं, आपके पास किताबें मौजूद हैं, सिंधी में मौजूद हैं अकायद की। शिर्क जली क्या है, आपके पास मौजूद है। तौहीद दर रुबूबियत क्या है, तौहीद दर इबादत क्या है, ये आपके पास मौजूद है। तौहीद दर हाकमियत क्या है, ये आपके पास मवाद मौजूद है। ये सिर्फ आपको उभारा जा रहा है, आपको आमादा किया जा रहा है कि आप खुद भी मुताला करें, उलमा से बहस करें, डिस्कस करें, उनसे मालूमात हासिल करें, ताकि ये जो तौहीदी फिक्र है, ये जो अकायद हैं, वो मजबूत और मुस्तहकम बन सके। एक चीज मैं किबला मौलाना मीर मकसूद डोंकी साहब की तरफ पे रुजू करूंगा, उनसे मालूम करूंगा, मसलन जिस तरह मैंने कहा क्योंकि गुफ्तगू तवील हो चुकी थी तो वो किबला शायद बयान नहीं फरमा सके, नुसेरियत क्या, नुसेरी शिया की तरह सुन्नी की तरह एक बाकायदा दुनिया में फर्का है, या हमारे ये अकीदा खराब हो जाता है और हम नुसेरी बन जाते हैं, हमें पता भी नहीं चलता, ये नुसेरियत क्या है, मुख्तसरन वजाहत करें, क्योंकि अभी पिंडाल की तरफ से भी कुछ सवालात होंगे मौजूद हाजरीन की बारगाह में, वो भी जवाबात होंगे, वो 10-15 मिनट का वो भी सेशन होगा, इसलिए चाहता हूँ कि मुख्तसरन सिर्फ उसका एक वजाहत हो जाए कि नुसेरियत क्या है।
मैं समझता हूँ पाकिस्तान के अंदर नुसेरी नाम का तो कोई फिरका मौजूद नहीं है, यहाँ गाली तो हो सकते हैं, कुछ अफराद जो है वो गुलू करते हों आयमे अतहार अलैहिस्सलाम के बारे में, लेकिन ये कि हम उन्हें कहें कि वो बाकायदा कोई नुसेरी फिरका यहाँ मौजूद है तो ऐसा कुछ नहीं है। हमारे अपने शहरों के अंदर भी जो लोग गुलू करते हैं वो नमाज हमारे साथ पढ़ते हैं, नमाज जुमा में शरीक होते हैं, ईद में शरीक होते हैं, नमाज जनाजा हम ही जाके उन्हीं की पढ़ते हैं, गुस्ल हम ही उन्हें देते हैं, फिकी अहकाम में वो मुज्तहिद की तौजील मसाइल को पढ़ते हैं। लिहाजा अलबत्ता दुनिया के बाज़ ममालिक में जो बुजुर्ग वहाँ रहे हैं वो ज़्यादा तफसील बता सकते हैं, जैसे तुर्की में अलवी फिरका है या शाम के अंदर है तो वहाँ तो हो सकता है, लेकिन पाकिस्तान में मेरी मालूमात में कोई ऐसा फिरका नहीं है जो नुसेरी हो। अलबत्ता मैं एक और बात कहना चाहूँगा, जैसे मुझसे पहले बुजुर्गान ने इशारा किया तौहीद दर हाकमियत की तरफ, आला साहब ने इशारा किया, देखिए आपके दुनिया में इस वक्त तौहीद के जो सबसे बड़े ठेकेदार हैं वो इस वक्त वहाबी फिरका है, वो जरा बराबर भी शिर्क नहीं करते और खुद उनको बड़ा जो है वो इस बात पे फख्र या अंदाज में बयान करते हैं, हम तो तौहीद के मुहाफिज हैं, तो क्या वो वाकई तौहीद पे अमल पैरा हैं, क्या वाकई वो मुवाहिद हैं? तो मैं समझता हूं कि तौहीद के जब तक ये जितने भी शोबे हैं उस पर अमल दरामद ना हो, तौहीद दर हाकमियत ना हो। अब मसलन आले सऊद को आप देख लें, एक तरफ से पूरी दुनिया में वो तौहीद के ठेकेदार हैं, पूरी दुनिया में कुफर और शिर्क के फतवे बांटते हैं, तकसीम करते हैं, कुफर की फैक्ट्री उन्होंने लगाई हुई है, और दूसरी तरफ से वो खुद अमरीका की विलायत में जिंदगी गुजार रहे हैं, वो विलायत खुदा से खारिज होकर तागूत की विलायत में उनकी जिंदगी गुजर रही है, तो हम किसी तौर पे उन्हें मुवहिद मानने के लिए तैयार नहीं है। मैं समझता हूँ दीनी मेयारात के मुताबिक भी हम नहीं कह सकते कि ये मुवहिद है, उनकी अपनी जिंदगी तागूत के साय में, तागूत की विलायत में गुजर रही है, और दूसरी तरफ से वो तौहीद के ठेकेदार भी बने हुए हैं, जिसकी एक मिसाल आपके सामने आले सऊद है, दूसरी मिसाल दाइश है, तीसरी मिसाल तालिबान है। तो इसलिए तौहीद की जो तशरीह है हमारे पास वो यही है कि मकतब आले मोहम्मद के जो सही तौर पे मानने वाले हैं उन्होंने एक तरफ से तौहीद इबादत के अंदर उसको भी उन्होंने अपनी जिंदगी में नाफिज किया हुआ है। ये हमारे पास दुआए कुमेल जो हमारे माशरे के अंदर राइज है, तौहीद इलाही की मेराज का नाम है। बहुत ज्यादा इंसान जो है उसमें जब उसकी तिलावत करता है तो तौहीद खुदा का इकरार है उसमें। और दूसरी तरफ से हमारी अमली जिंदगी भी निजाम विलायत यानी विलायत खुदा के जैल में हमारी गुजरे तो हम हकीकी तौर पे तभी मुवाहिद बन सकते हैं।
शुक्रिया, सलामत रहे। एक और इस्तलाह है, नुसरियत पर कुछ गुफ्तगू हुई। मेरे ख्याल में जो अमीरुल मोमिनीन मौला मुत्तकियान हजरत अली इब्ने अबी तालिब अलैहिस्सलाम को खुदा मानते हैं, वो फरका किबला ने फरमाया कि यहाँ पर पाकिस्तान में तो नहीं हो सकता, दुनिया में कहीं उनका वजूद हो। बाकी जुबानी कलामी तौर पर कुछ लोग हैं, कुछ टोले हैं, कुछ अफराद हैं, कभी सेवन शरीफ में, कभी उच्च शरीफ में, कभी किसी और जगह अली अल्लाह के नारे लगाते हैं और इस किस्म के जो हैं वो उल फूल बातें करते हैं और नतीजतन जो सादा लोग हैं वो बेचारे मुतासर होते हैं और वो भी उनके झांसे में आ जाते हैं, या इस किस्म का कुछ ग्रुप्स बहरहाल हैं जो अपने तौर पर काम कर रहे हैं। ये सिर्फ आपकी बारगाह में इसलिए ये बातें थोड़ी वजाहत के साथ ताकि जवानों के कुछ कॉन्सेप्ट क्लियर हो जाएं, जहन वाजे हो जाएं। बार बार रज कर रहा हूँ, बाकी जहमत और कोशिश आपको करनी है, मुताला करना है, उलमा के साथ मरबूत रहना है ताकि ये सब चीजें आपके जहन में बिल्कुल वाजे अंदाज में आ जाएं। एक और इस्तलाह है जिस पर भी मैं डॉक्टर जाहिद अली जाहिदी साहब की बारगाह में अर्ज करूंगा कि जब किसी को हम कहते हैं कि आप गाली हैं, आप गुलू कर रहे हैं, आप मोहम्मद वाले मोहम्मद अलैहिस्सलाम के बारे में ऐसी बातें कर रहे हैं कि जो तौहीद के साथ मरबूत हैं, तो वो हम कहते हैं गाली हैं, तो वो फिर वो गिरोह जो है फिर हमें कहते हैं कि आप मुकस्सिर हैं। ये मुकस्सर क्या है इसकी भी थोड़ी लफ्जी वजाहत अगर हो जाए ताकि जवानों के जहन में ये इस्तलाह भी थोड़ी वाजे हो जाए।
बहुत शुक्रिया। अलबत्ता मैं नुसैरियत के बारे में भी एक बात छोटी चर्च करना चाह रहा हूँ कि कृपया कह रहे थे पाकिस्तान में कोई नुसैरी फ़िरका नहीं है, तो मेरी मालूमात के मुताबिक दुनिया में कोई नुसैरी फ़िरका नहीं है। तारीख में कोई नुसैरियत के नाम पर कोई मज़हब कभी रहा ही नहीं, ना कोई नुसैरियत के नाम पर कोई फ़िरका रहा है। ये सिर्फ मुख्तलिफ अदवार में ऐसे लोग रहे हैं, आइमा तहरीन के दौर में भी ऐसे लोग थे जो अपने आप को नुसैरी कहा करते थे और उसके बारे में ये भी कहा जाता है कि ये असल में उनके मुखालफीन की तरफ से ईजाद किया गया था ताकि आइमा अलैहिस्सलाम को बदनाम किया जाए कि ये अपने आप को खुदा समझते हैं, वरना ऐसा कोई मजहब।
माजरत के साथ ये लफ्ज नुसैरी लुगवी एतबार से क्या मतलब है इसका?
नहीं देखिये, अभी जो बस मोहम्मद बिन नुसैर, मैं कह रहा हूँ वो जो ये जो अलवी नुसैरी है ना, ये मोहम्मद बिन नुसैर के पैरोकार हैं। ये अली अल्लाह नहीं कहते, ये लोग अली अल्लाह नहीं कहते। ये जो इस वक्त शाम के लोग हैं अलवी, इनका एक गुरु शायद कहता हो, वरना ये जो शाम में अलवी हैं ये सारे अलवी अली अल्लाह वाले नहीं हैं, एक गुरु शायद होगा मौलाना फरमा रहे तो शाम में कह रहे हैं एक गुरु है, वरना दूसरे जगहों पर
अल्लाहु अकबर
अल्लाहु अकबर
नारे हुसैन रहबर खुमैन
अभाग
अमरीका मुर्दाबाद रूसिया मुर्दाबाद इसराइल मुर्दाबाद दुश्मन विलायत फकीर खुदाया खुदाया था इनकलाबे महदी फिक्रो अमल हुसैनी जिंदा रहे जवाती। मिलकर दुरूद भेजे मारगाह मोहम्मद वाले मोहम्मद में बुलंद आवाज़ से। केवल आप जारी रखिए।
अच्छा, मैं अर्ज कर रहा था कि पाकिस्तान में भी कुछ लोग ऐसे हैं जो अपने आप को नुसैरी कहते हैं, कराची में भी ऐसे लोग हैं। मैं एक इलाके में गया वहाँ लेक्चर देने के लिए, तो नौजवानों ने बताया कि हमारे मोहल्ले में एक साहब नुसैरी हैं, वो नौजवानों को रोक रोक के उनको नुसैरियत वाली बातें बताते हैं। तो मैंने उनसे कहा कि आप उनसे दो चार सवाल मैं आपको देके जा रहा हूँ, ये उनसे कर लें। और वो सवाल ये है कि क्या नुसैरी कोई मज़हब है? अगर ये कोई मज़हब है तो इसकी किताब कौन सी है? इस मजहब के अकायद क्या हैं? एक अकीदा तो चले आपका ये हो गया ना, अली अल्लाह, बाकी क्या है? रिसालत का तस्वर क्या है? आखिरत का तस्वर क्या है? अगर कोई ये मजहब है तो इसकी इबादत क्या है? हर मजहब में कोई ना कोई इबादत है। आपके मजहब की इबादत क्या है? उस इबादत का तरीका किस किताब में लिखा हुआ है? आपके मजहब के उलमा कौन है? उलमा दानिशवर स्कॉलर जिनसे गुफ्तगू की जाए कि ये हमारे उलमा हैं, इनसे बातचीत की जाए। अच्छा, आपके मजहब में निकाह किस तरह होता है? जैसे हमारे यहाँ निकाह होता है। आपके मजहब में कोई मर जाता है तो उसको क्या करते हैं? गुस्ल कफन देते हैं, उसको दफन करते हैं। ये बातें कहाँ लिखी हुई हैं और ये कौन सा मजहब है? तो ये उनसे आप सवाल करें। फिर जब अगले साल वहाँ गया तो उन्होंने कहा कि हमने ये सवाल उनसे किया और उन्होंने कहा ये सब चीज़ें हैं और किताबें भी हम तुम्हें देंगे, लेकिन फिर उन्होंने दिया नहीं कभी। और बार बार हम उससे पूछते रहे, भाई आप तफसीरात तो दें ना आप अपने मजहब की, जब तो हम इस मजहब को पढ़ेंगे गौर करेंगे फिर कबूल करेंगे। लेकिन कुछ भी नहीं है, सिर्फ चस पीने और पिलाने का एक मजहब है और नुसैरियत कोई चीज़ नहीं है। अच्छा, जब आप कुछ लोगों कहते हैं कि आप गुलो कर रहे हैं, नबी को या इमाम को आप खुदा समझते हैं या खुदाई सिफात के कायल हैं, या हुलूल एक नज़रिया और है, हुलूल का नज़रिया ये समझते हैं कि उनके अंदर खुदा की रूह माज़ल्ला हुलूल कर गई है, जैसे हिंदुओं का नज़रिया है, तो वो कहते हैं मुकस्सिर। मुकस्सिर यानी तकसीर, कि आपने कम कर दिया, छोटा कर दिया, जो उनकी शान है, जो उनकी फजीलत है, उससे आपने उसको घटा दिया। ये बात बिल्कुल सही है कि नबी और इमाम की जो शान है, जो फजीलत है, जो मकाम है, मर्तबा है, उससे गिराना भी गुनाह है। उससे गिराना जो है वो तकसीर है। मसलन अमीरुल मोमिनीन का जो मकाम है, अगर कोई उस मकाम से उनको कम समझे, कम करार दे, तो ये तकसीर है। तो गुरु भी गुमराही है और तकसीर भी गुमराही है। लिहाजा नबी और इमाम का जो मकाम खुदावंद आलम ने मुकर्रर किया है, जो उनकी विलायत की मंजिल है, उसी मंजिल पे उसको रखना सही है। उससे आगे बढ़ा देना गुलो है, उससे नीचे ले जाना तकसीर है। तो गुलो से भी बचना चाहिए और तकसीर से भी बचना चाहिए और दरमियान के रास्ते में रहना चाहिए।
माशाल्लाह, सलामत रहें। बार बार अर्ज कर रहा हूँ, दामन वक्त में गुंजाइश नहीं है। अभी पिंडाल से भी कुछ सवाल आएंगे, उनके भी हमारे मौजूद मेहमान निगरामी जो है वो जवाब इरशाद फरमाएंगे। फकत एक से डेढ़ मिनट तक के लिए मैं गुजारिश करूंगा अपने बिरादर नासिर अब्बास शिराज़ी साहब की बारगाह में कि ये इस किस्म का माहौल गर्म है, गुलो, तकसीर, नुसैरियत और इस किस्म की बातें जिस समाज और मुआशरे में हम और आप जिंदगी गुजार रहे हैं, कभी मेंबर के जरिए, कभी किसी खतीब के जरिए, मैंने इब्तिदा में भी अर्ज की थी, सदे बाप क्या है? ये जो हायल रुकावटें हैं, इन्हें ये हमारे जवान, ये स्टूडेंट्स, ये असगरिया से वाबस्ता जवान और हमारे मिलत से वाबस्ता दीगर हमारे जवान, हमारा समाज, हमारा मुआशरा, एहले इल्म और जो एहले दर्द लोग हैं, क्या करें? किस किस्म से इन चीज़ों का सदे बाप करें? क्या रुकावटें होनी चाहिए? क्या इनकी सही और कोशिश होनी चाहिए?
मैं समझता हूँ, बहुत शुक्रिया, कि ये इस तरह की महाफल ये भी एक गनीमत है और इस तरह के जवानों का वजूद के जो इस नज़रिए के हवाले से आज की इस कैफियत को और दर्द को महसूस करें, ये एक गनीमत है। जब तक आप एक दर्द का एहसास नहीं करते ना, उसके मुदावे की कोशिश भी नहीं कर सकते। तो पहला काम यह है कि तौहीद की सही तफहीम के साथ हमारी अपनी मैदान के अंदर मौजूदगी, अगर हम खुद तौहीद की सही तफहीम नहीं रखते और खुद माशरे के अंदर हमारा एक एक्टिव रोल नहीं है, तो हम लोगों की इस्लाह का फरीजा अंजाम नहीं दे सकते हैं, एक बात। दूसरी बात यह है कि इस मौजूदा जो इस वक्त माशरे की फिजा बनी है, चूंकि मैं उसमें काफी सारी चीजों में उसको देख रहे हैं, मैं ये अर्ज करता हूं कि उसमें हिकमत ये नहीं है कि हर एक को कि जिसकी बात हमारे साथ मैच नहीं करती, मसलन विलायत तकवीनी एक नजरिया है जो उलमा ने बयान किया है और शहीद हुसैनी उसके कायल थे, हम लोग अक्सरियत उसके कायल हैं, ठीक है, लेकिन ऐसा एक मुश्किल इस वक्त दरपेश आ गई है कि कुछ लोगों ने अपने खास तफक्कुर की बिना पे तशय्यों के माशरे को हाईजैक करने की कोशिश की है। हमें सारे लोगों को धक्का दे कि उनकी तरफ नहीं भेजना। बहुत सारे लोग जो जब इस तरह की इजहारात कर रहे होते हैं तो वो दरअसल खुदा के मुकाबले में किसी और के खालिक होने के कायल नहीं होते, वो किसी और से मदद नहीं मांग रहे होते, बल्कि वो उनके जेहन के अंदर ये अकीदा यही होता है कि वो उनको वसीला करार दे रहे हैं। लेकिन लफ्जों की इस छेड़ में बाज़ का पढ़ के हम उनको भी उन्हीं की फहरिस्त में کر دیتے ہیں. لہٰذا حکمت یہ ہو کہ وہ لوگ جو واضح طور پہ جس کی طرف زاہد بھائی نے اشارہ کیا ہے کہ واضح طور پہ غلو کرتے ہیں ان کو شیعہ معاشرے سے تنہا کیا جائے اور باقی تمام لوگوں کو مین سٹریم کے اندر لایا جائے, ان کو تنہا کر کے یہ ثابت کرنا کہ نہ یہ تشیع ہے نہ یہ دین ہے یہ نہ یہ اسلام ہے, تاکہ اس طرح وہ آئسولیٹ ہو جائیں کہ وہ اس معاشرے کے اندر تشیع کا نام لے کے اپنے امور کبھی کو انجام نہ دے سکیں اور آپ کے حقیقی نظریے کو ڈیویٹ نہ کر سکیں. یہ دوسرا کام کرنے کی ضرورت ہے. اور تیسرا جو ہے اس میں رہبر نے بھی اشارہ کیا ہے, انہوں نے کہا کہ آج کی جو جنگ ہے وہ مثلا سوشل میڈیا کے حوالے سے جنگ ہے. سوشل میڈیا جس کے اوپر آپ لوگ ایک مجاہدت کر سکتے ہیں, جس میں حقیقی تفکر جو ہے وہ اہل بیت کے مکتب اہل بیت کا وہ تفکر وہ پھیلانا چاہیے. اور جس طرح آغا صاحب نے اشارہ کیا, اگر پانچویں بات یہ کر لیں, یقین کرے تشیع کے معاشرے کی جان ہوا کرتے تھے, یہ آپ جوان کر سکتے ہو, آئی ایس ہو, عسکریہ, مجلس, ان کو یہ کام کرنا چاہیے. معاشرے کے اندر اگر دعائے کمیل پھیلے, معاشرے کے اندر اگر دعائے جوشن صغیر اور کبیر پھیلے, معاشرے کے اندر دعائے سماعت پھیلے, معاشرے کے اندر اگر یہ دعاؤں کا وجود جو اہل بیت نے وہ ہمیں اہل بیت سے بھی متمسک کریں گی, لیکن ہمارا وہ نظریہ توحید بیان کرے گی جس کے نتیجے میں ہمارے دیگر مکاتب فکر جو ہیں اسلامی وہ بھی ہمارے قریب آئیں گے اور ہم اسلام کے حقیقی لیڈنگ رول کی طرف آگے بڑھ سکیں گے انشاءاللہ.
بہت شکریہ, سلامت رہیں, نوازش. کوشش ہوگی دعاؤں کو رواج دیں, بلکہ الحمدللہ ہے کسی حد تک اسے اور بڑھاوا دینا چاہیے. الحمدللہ عسکریہ پبلیکیشن پاکستان کی جانب سے صحیفہ سجادیہ مکمل سندھی ترجمے کے ساتھ اسی سال شائع ہوئی ہے. نوجوان اپنے ساتھ رکھیں اپنی محافل میں کی زینت بنائیں, اسے ان دعاؤں کو ترجمے کے ساتھ پڑھیں تاکہ صحیح جو توحیدی فکر ہے وہ آ سکے, مطالعہ کریں اور اس انداز میں. آخر میں میں گزارش کروں گا پروفیسر ڈاکٹر کرم حسین ودو صاحب سے کہ وہ بھی اسی حوالے سے اگر اپنی تجاویز پیش کریں کہ یہ تبلیغ اور پھیلاؤ کی حال میں راہ میں جو حائل رکاوٹیں ہیں ان کا سدے باب کیسے ممکن ہے, نوجوان تنظیمیں کیا صحیح کریں, کیا کوشش کریں تاکہ ایک بند باندھا جا سکے, وہ جو غلط عقائد ہیں ان کو روکا جائے اور صحیح عقائد کی ترویج ہو سکے.
بسم اللہ الرحمن الرحیم. اس سلسلے میں میں گزارش یہ کروں گا, جیسے شیرازی صاحب نے فرمایا کہ پہلے پہلے تو فکر توحید کے تفہیم کی ضرورت ہے کہ توحید ہے کیا, کیونکہ بات یہ ہے کہ ہم پہلے ایک چیز کو سمجھ نہیں پاتے ہیں, پھر اس کی جو ہے ہم اگر تبلیغ کرتے ہیں تو ظاہر ہے اس میں نقص پائے جاتے ہیں. تو پہلے پہلے یہ, اور قرآن مجید نے بھی یہ فرمایا کہ یا ایھا الذین آمنوا لم تقولون ما لا تفعلون, اے ایمان والو آپ ایسے کیوں کہتے ہو جس پر خود عمل نہیں کرتے ہو. تو پہلے پہلے اس کی تفہیم جو ہے, یعنی یہ کیوں رسالت امام نے فرمایا کہ ول ایمان مخالط لام امیر المومنین و دم امیر المومنین, یعنی ایمان جو ہے علی کے خون میں ہے, ایمان جو ہے وہ علی کے گوشت میں ہے, یہ صرف امیر المومنین تو ظاہر ہے وہ تو کل ایمان ہے, لیکن ہمارے یاسر کے بارے میں بھی یہ جملے ملتے ہیں. تو اس کا مطلب ہے کہ مومن بھی اگر مکمل توحید سے پیوستہ ہو جائے تو ظاہر ہے اسلام کے ذرے ذرے سے اس کے جو ہے وجود میں یہ چیز نظر آ جائے گی. اب دوسری بات یہ ہے کہ سدے باب ان کا کیا ہے, کیسے کیا جائے. پہلے یہ ہے کہ جب نو آؤ ہوگی ہمیں تو اب جو معاشرے میں سوالات اٹھتے ہیں, مثلا جیسے ایک مقرر کہتا ہے کہ بھائی یہاں پر جو واحد کا صیغہ استعمال ہوتا ہے نا تو اس سے اللہ مراد ہے, میں اس کا نام نہیں لیتا ہوں, آپ سمجھتے ہوں گے میڈیا پہ, اور جب جمع کا صیغہ استعمال ہوتا ہے تو اس سے مراد ہوتا ہے کہ نعوذ باللہ من ذالک اللہ سے کوئی معصوم شریک ہے. تو اسی کا ایک متوالہ تھا, میں نے اس سے بات کی کہ بھائی آپ بتائیں رسالت امام آئمہ معصومین سے افضل ہیں یا نہیں ہے, اس نے کہا ہے. میں نے پھر تو اس میں بھی جمع کا صیغہ استعمال ہوا ہے, وما ارسلناک الا رحمت للعالمین, کیا کسی معصوم نے رسول پاک کو بھیجا تھا؟ تو وہ خاموش ہو گیا. تو ظاہر ہے آپ کو جب تک اس کی نالج نہیں ہوگی آپ اس کو جو ہے وہ جو ہے جواب نہیں دے سکتے, یعنی نو ہاؤ ہونی چاہیے اس کی, خود باعمل ہونا چاہیے. اور باعمل ہونے کے لیے میں ایک بات کہتا ہوں, آپ دیکھیں پورے پنڈال میں اب نوجوان ہیں آپ, ہم نے تو ہماری تو کافی عمر گزر چکی ہے, 40 سال کے بعد تو ارشاد خداوندی ہوتا ہے کہ اب سفر کی تیاری کرو عالم قبر اور برزخ کے لیے. آپ تو اس سے نچلے حصے میں آپ کی تربیت بہت اچھی ہو سکتی ہے. دیکھیں کہ معصوم سے پوچھا گیا کہ ایک مومن کامل کی کیا صفت ہے, تو آپ نے فرمایا کہ پورے گاؤں میں پورے علاقے میں اگر وہ رہے
اور پورے گاؤں والے اس کی تنقید کریں تو وہ اس پر ناراض نہ ہو، پورے گاؤں والے اس کی تعریف کریں تو وہ خوش نہ ہو. اب دیکھیں کوئی ہمارے معاشرے میں ایسا مومن ہے؟ پانچ ہی لوگ اگر پنڈال سے جا کر کہیں گے کرم اسے نے کیا کہا، کچھ نہیں ہے اس کے پاس علم، تو میرا چہرہ جو ہے وہ ناخوش ہو جائے گا. تو یہ نہیں ہونا چاہیے بھائی. اس سلسلے میں اس راہ میں رکاوٹیں جتنی بھی ہو، لا یعنی الذین یبلغون رسالت اللہ لا یخشونہ الا اللہ، یعنی جو اللہ کا پیغام پہنچاتے ہیں وہ خدا کے سوا کسی سے نہیں ڈرتے. اور علامت بھی ہے علماء کی، اللہ نے بیان کی انما یخشى اللہ من عباده العلماء، علماء ہی جو ہے اللہ سے بہت ڈرتے ہیں.
معذرت کے ساتھ کیونکہ مغرب کا وقت قریب ہے، ہم چاہتے ہیں کہ پنڈال سے بھی دو چار سوالات آ جائیں، اور انتہائی شکر گزار ہیں تمام شرکا کے کہ جنہوں نے اپنی قیمتی آرا سے ہمیں مستفید فرمایا اور بہت ہی تفصیل کے ساتھ وضاحت کے ساتھ گفتگو فرمائی. اور پھر بھی میں گزارش کروں گا کہ ایک ڈیڑھ گھنٹے کا وقت اتنے بڑے موضوع کا احاطہ کرنے کے لیے کافی نہیں ہے، اس کے لیے ہمیں صحیح کرنی ہوگی، کوشش کرنی ہوگی. فقط ایک دروازہ کھلا ہے، کھڑکی کھلی ہے، تازہ ہوا کا جھونکا آیا ہے، اس طرف ہمیں متوجہ کیا گیا ہے تاکہ ہم مطالعہ کریں، ہم کوشش کریں، ہم بزرگوں سے کچہریاں کریں، ان کی بارگاہ میں حاضر ہوں اور اپنے فکر اور نظریات اور عقائد کو مستحکم اور مضبوط بنوائیں. خدا آپ کی توفیقات میں اضافہ فرمائے. اگر کسی کے ذہن میں کچھ سوالات ہیں تو وہ چند منتخب سوال ہی تھوڑے سے وقفے میں اور ٹائم میں ہو سکتے ہیں، اور بزرگان کی بارگاہ میں بھی گزارش کروں گا کہ سوالوں کے مختصر اور ٹو دا پوائنٹ اگر جواب آ جائیں تو بڑی اچھی بات ہوگی.
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. میں اپنے سوال کا آغاز علامہ اقبال کے اس شعر سے کرنا چاہتا ہوں کہ زندہ قوت تھی جہاں میں یہی توحید کبھی، زندہ قوت تھی جہاں میں یہی توحید کبھی، آج فقط ایک مسئلہ علم کلام. اور میری تمام آغیوں سے یہ گزارش ہے کہ ابھی جو علمی مذاکرہ ہوا ہے وہ توحید نظری پر ہوا ہے، اور میری گزارش یہ ہے کہ توحید عملی پر بھی نظر ڈالیں اور یہ بتائیں کہ عملی طور پر توحید کو رائج کرنے کے لیے، اور جس طرح کہ قبلہ ڈومکی صاحب نے یہ بیان کیا تھا کہ توحید کی دو اقسام ہیں، ایک توحید انفرادی ہوتی ہے اور ایک توحید اجتماعی ہوتی ہے، تو اجتماعی توحید کو عملی کرنے کے لیے ضروری ہے کہ ہم طاغوت کی مخالفت کریں، اور طاغوت کی مخالفت کے لیے ضروری ہے کہ ہم نظام ولایت کو اپنے معاشرے میں قائم کریں، اور نظام ولایت کو قائم کرنے کے لیے نظام جمہوریت کی مخالفت ضروری
سوال
ہے.
سوال سوال جی سوال.
تو اس کو عملی کرنے کے لیے ہم کیا کر سکتے ہیں، اور یہ ابھی بتائیں کہ عملی طور پر ہماری ذمہ داری کیا ہے، ابھی ہمارا فریضہ کیا ہے، ہمیں کیا کرنا چاہیے. اس کے متعلق تمام آغائیون بہتر سمجھتے ہیں، جو زیادہ بہتر طریقے سے مطمئن کر سکتے ہیں وہ جواب دیں، شکریہ.
اگر مقصود صاحب، چونکہ حوالہ آپ کا دیا گیا ہے، بہتر ہے کہ آپ مختصر وضاحت فرما دیں توحید عملی کے حوالے سے.
جی ہاں، توحید عملی یہ دو میں نے بتایا تھا، ایک یہ ہے کہ ہم خدا واحد کو جب مانتے ہیں تو عملی یہ ہوگا کہ ہم اس کے بندے بنیں، اپنے رفتار میں، کردار میں، میرا اٹھنا بیٹھنا، میرا عمل یہ بتائے کہ میں خدا واحد کو مانتا ہوں، میں اس کے نظام کو مانتا ہوں. فرض کریں میں نماز نہیں پڑھتا تو خدا کا میں بندہ تو نہیں ہوا، یا عملی زندگی میں تو توحید نظر نہیں آئی میری. اجتماعی طور پہ بھی یہی ہے کہ اگر میں کسی طاغوت کو مانتا ہوں، کسی زانی شرابی بد کردار انسان کے پیچھے ہوں، تو یہ اس بات کی گواہی دے رہا ہے کہ میں نظام خدا یا خدا کی ولایت اور حکومت کو نہیں مانتا. جہاں تک آپ نے جمہوریت کی طرف اشارہ کیا، جمہوریت دیکھیں دین اور دینی نظام کے مقابلے میں نہیں ہے. اب مغربی جمہوریت کی بات کریں تو اور ہے، لیکن دین نے خود جمہوریت کا ہمیں تصور دیا ہے، اور جو اسلامی جمہوریت ہے، جو دینی جمہوریت ہے، وہ کسی طور پہ بھی نظام توحید اور نظام ولایت خدا کے مقابلے میں نہیں ہے.
بڑی نوازش. اور اگر کوئی سوال، اور گزارش کروں گا کہ یہ خطبہ بھی نہ پڑھیں اور مختصراً صرف سوال کریں تاکہ جواب آ جائے، دامن وقت میں گنجائش بالکل نہیں ہے.
میرا سوال ہے قبلہ ڈونکی صاحب سے، کیا انبیاء اور ائمہ علیہ السلام توحید فکری کے پھیلاؤ میں کامیاب ہوئے یا ناکام؟
توحید کے پھیلاؤ میں کامیاب ہوئے یا ناکام ہوئے؟ یقیناً کامیاب ہوئے. آپ انبیاء الہی کی جدوجہد کو انتہائی کامیاب جدوجہد قرار دیں گے. اس لیے کہ وہ ایک عظیم مقصد لے کر آئے تھے اور وہ بنی نوع بشریت کی ہدایت کے لیے آئے. آج دنیا کے اندر جتنی بھی اچھائیاں ہیں یہ انبیاء کی جدوجہد کا نتیجہ ہے. جتنا ہی خدا سے عشق اور محبت کرنے والے ہیں یہ انبیاء کی جدوجہد کا نتیجہ ہے. آج تو آپ دیکھیں بڑی تیزی کے ساتھ نظام توحید اور نظام ولایت خدا کی حاکمیت دنیا میں بڑھتی جا رہی ہے. وہ جو قبلہ ناصر سیراجی صاحب نے اشارہ کیا کہ دنیا ایک نظام کی طرف بڑھ رہی ہے اور وہ بڑی تیزی کے ساتھ نظام خدا اور نظام توحید جو ہے وہ کائنات پہ حاکم ہونے جا رہا ہے, جس کے ابتدائی آثار ہماری اور آپ کی آنکھوں کے سامنے ہیں.
یہ مذاکرہ بھی انبیاء اور آئمہ کی کامیابی کی دلیل ہے. اگر وہ بات ہم تک نہیں پہنچی تو شاید یہ مذاکرہ بھی نہ ہوتا. اور کوئی سوال؟
میرا سوال ہے کہ انسان میں توحید کیسے آئے گی دل میں انسان میں؟ یہ سوال ہے.
انسان شاید یہ پوچھنا چاہتے ہیں. کن سے سوال کیا جا رہا ہے؟
سائیں ڈاکٹر صاحب سے.
ڈاکٹر زاہد علی زاہدی صاحب سے. یہ ڈاکٹر کرم حسین.
جی جی
ڈاکٹر کرم حسین.
السلام علیکم. جی یہ
یعنی انسان یہ چاہتے میرے خیال میں یہ پوچھنا چاہتے ہیں کہ انسان توحید کی طرف کیسے متوجہ ہو.
جی 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 یہ تو ہے. حدیث میں بھی ہے کہ کل مولود یولد علی فطرت الاسلام, ہر بچہ جو ہے اسلام کی فطرت پر جو ہے پیدا ہوتا ہے. آپ دیکھیں آیت الکرسی جو ہے نا جہاں پوری ہوتی ہے وہ العلی العظیم, اس کے بعد آپ پڑھی اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الی النور, یعنی اللہ مومنوں کا ولی ہے جو انہیں ظلمات سے نور کی طرف لے جاتا ہے. والذین کفروا اولیاءہم طاغوت, جو کافر ہیں ان کے اولیاء طاغوت ہیں جو انہیں نور سے اندھیرے کی طرف لے جاتے ہیں. اس کا مطلب ہے طاغوت کے پاس بھی نور ہے نیچرلی طور پر. اگر وہ اس یعنی جو کافر جو ہے اس کے پاس بھی نور ہو جو طاغوت جو ہے اس کو نور کھینچ لیتا ہے ان سے. تو یہ اللہ نے فجورا و تقوا, یعنی اللہ نے چھ قسمیں کھانے کے بعد فرمایا بسم اللہ الرحمن الرحیم سے وضوا اول قمر اذا طلع والنهار اذا جلا والليل اذا يغشى والسماء وما بنا والارض وما طه ونفس وما سوا فالهمها فجورها وتقواها. یہاں پر مسلمان کی بات نہیں ہو رہی ہے, پوری انسانیت کے نفس کی بات ہو رہی ہے کہ اللہ نے نفس میں فجور بھی رکھا ہے تقوا بھی رکھی ہے. اب سورت دہر میں ارشاد ہوتا ہے ان هدینا سبیل اما شاکر واما
کفر. ماشاءاللہ.
اگر میرا سوال
وقت مکمل ہو چکا ہے, فقط آخری سوال اور اس کے بعد نماز کا وقفہ ہوگا.
اگر میرا سوال ڈاکٹر زاہد علی زاہدی صاحب سے ہے, توحیدی فکر کے اپنانے کا کیا فائدہ اور اختیار نہ کرنے کا کیا نقصان ہوتا ہے؟
صلوات پڑھیں ایک محمد والے محمد.
اللہم صلی اللہ علیہ محمد و آل محمد و اجل فردہ.
دیکھیں اصل جو بحث پوری ہوئی ہے اس کا فائدہ اور نقصان کا ایشو نہیں ہے. اصل جو ایشو ہے وہ ہے توحیدی فکر کی. بنیادی طور پر دو طرح کے کا طرز فکر ہے, جس کو دو طرح کے ورلڈ ویو یا تصور کائنات کہتے ہیں. ایک ہے توحیدی تصور کائنات, ایک ہے مادی تصور کائنات. انہی کی جنگ چل رہی ہے. تو توحیدی تصور کائنات کے مطابق اس کائنات کا ایک خالق ہے, رازق ہے, مالک ہے, وہی اس کائنات کا خالق, وہی ہمارا خالق ہے. اس نے ہمیں جو زندگی عطا کی ہے اس کے لیے ایک ہدف اور مقصد قرار دیا ہے. جو کچھ ہمیں دیا گیا ہے یا جس مقصد کی خاطر ہمیں اس دنیا میں بھیجا گیا ہے اس کے بارے میں ایک سوال ہوگا ہم سے. ایک دن ہے آخرت کا دن, حساب و کتاب ہوگا. اس کے لیے ایک ریوارڈ ہے, ایک پنش ہے, جزا اور سزا ہے. یہ پورا ایک نظام ہے. اس کے مطابق اس زندگی کا مقصد, انسان کی انفرادی زندگی کا مقصد یہ ہے کہ وہ کمال تک سفر طے کرے, خدا تک سفر طے کرے. اور انسانی معاشرے کا کمال یہ ہے کہ اس میں الہی نظام نافذ ہو. الہی نظام دراصل وہ عادلانہ نظام ہے جس کی خاطر انبیاء علیہ السلام آئے ہیں, جس کی طرف اشارہ ہوا یقوم الناس بالقسط, تاکہ لوگ اس عادلانہ نظام کی طرف آئیں. تو توحیدی جہاں بینی جو ہے اس کا مقصد یہ ہے کہ انسان کمال تک سفر کرے اور معاشرہ جو ہے وہ بھی کمال تک سفر کرے. مادی تصور کائنات کے مطابق انسان کی زندگی کا کوئی مقصد نہیں ہے. اس کائنات کا کوئی خالق و رازق و مالک نہیں ہے. اس کائنات کا کوئی ہدف اور مقصد نہیں ہے. جتنے نظام یہاں پر چل رہے ہیں دنیا میں, چاہے وہ سیاسی نظام ہو, معاشی نظام ہو, معاشرتی نظام ہو, تعلیمی نظام ہو, وہ سارے کے سارے ہم انسان خود ہی بنائیں گے, خود ہی تجربات کریں گے. انسان کو کسی بیرونی ہدایت کی ضرورت نہیں ہے. ہم خود سمجھ جا رہے ہیں, خود عقل مند ہیں, خود تجربات کریں گے, خود چیزیں ایجاد کریں گے. تو اصل جو جنگ چل رہی ہے دنیا میں وہ انہی دو نظاموں کے درمیان چل رہی ہے, مادی تصور کائنات اور توحیدی تصور کائنات. تو اصل انبیاء علیہ السلام جو آئے وہ اپنے مقصد میں کامیاب ہوئے، اس لیے کامیاب ہوئے کہ دنیا کے زیادہ تر لوگ موحد ہیں، زیادہ تر لوگ خدا پر ایمان رکھنے والے ہیں، اور کم لوگ ایسے ہیں جو خدا کو نہیں ماننے والے ہیں. نظریات تھوڑے سے مختلف ہو سکتے ہیں، اس اعتبار سے انبیاء کا ادب بھی کامیابی کا ادب ہے، اور ہم اگر اس راستے پہ چلیں گے تو ہمیں اس دنیا میں بھی کامیابی حاصل ہوگی، آخرت میں بھی کامیابی حاصل ہوگی.
ماشاءاللہ. درود بھیج بارگاہ محمد و آل محمد میں بلند آواز کے ساتھ. باقی جن جوانوں کے ذہنوں میں اگر کچھ سوالات ہیں اور تو دامن وقت میں گنجائش میں نے پہلے ہی عرض کر دیا نہیں ہے، یہ آخری سوال تھا. یہ خود جو چھوٹے چھوٹے سوال ہیں یہ خود ایک موضوع ہے مذاکرے کے، مثلا توحیدی معاشرے کے منافع کیا ہیں اور نقصانات، غیر توحیدی معاشرے کے نقصانات کیا ہیں، سماج کے نقصانات کیا ہیں، یہ خود ایک مذاکرہ ہے، خود ایک عنوان ہے، خود ایک درس ہونا چاہیے، لیکچر ہونا چاہیے. بہرحال کافی قدر باتیں واضح ہوئیں، کلیئر ہوئیں، اور سب سے زیادہ اچھی بات یہ ہے جی آپ کو متوجہ کیا اس کی طرف، یہ ذہنوں کو اس طرف توجہ مبذول کروائی گئی. وہ ایک سجدہ جسے تو گراں سمجھتا ہے، ہزار سجدوں سے دیتا ہے آدمی کو نجات. اگر انسان توحیدی معاشرے کے ساتھ منسلک ہوگا، توحیدی نظام کے ساتھ منسلک ہوگا، تو خدا اسے در بدر ہونے نہیں دے گا. اگر کوئی سے توحیدی سماج معاشرے فکر اور نظریے کو گرا سمجھے گا، مشکل سمجھے گا، تو پھر اسے ہزار سجدے کرنے پڑیں گے، ہزار خداؤں کو ماننا پڑے گا، اور ان کی بارگاہ میں نیازمندی اختیار کرنی ہوگی. بہرحال الحمدللہ ہم انتہائی شکر گزار ہیں قبلہ و کعبہ مولانا حسن صلاح الدین، پروفیسر ڈاکٹر زاہد علی زاہدی، برادر ناصر عباس شیرازی، قبلہ و کعبہ مولانا میر مقصود علی ڈومکی صاحب، محترم ڈاکٹر کرم حسین ودو صاحب، اور کچھ دیر ہمارے ساتھ شریک رہے مولانا دوست علی سعیدی صاحب، تمام شرکا، آپ جوانوں کے، ہمارے بزرگ علماء بھی یہاں پر ہمارے پاس، قبلہ مختار رضوی صاحب بھی تشریف فرما تھے، سب کی ہم شکر گزار ہیں. انشاءاللہ یہ سلسلہ جاری رہے گا اور یہ کنونشن آہستہ آہستہ اپنی منزل کی طرف بڑھتا رہے گا. بڑی نوازش. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.